أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. درود رجي محمد وعلى آله. بہترین نماز کیسے پڑھیں، اس سلسلے کا درس نمبر 20. تعقیبات نماز کے سلسلے میں ہماری گفتگو پچھلے درس میں شروع ہوئی تھی، اور اس میں آیت اللہ شبیری زنجانی کا ایک عمل بتایا گیا تھا، اس میں غلطی ہو گئی تھی. جو انہوں نے ترتیب بتائی تھی اس میں یا واسعو یا وہابو کو پہلے یہ بتایا کہ 400 مرتبہ ایک سانس میں پڑھیں، وہ 400 نہیں تھا بلکہ 14 دفعہ تھا. تو ایک آسانی بھی ہے، اور اس میں انہوں نے کہا تھا 14 دفعہ بھی اگر یا واسعو یا وہابو نہ پڑھ سکیں تو پھر یا وہابو ہی صرف 14 دفعہ پڑھ لیں. تو 400 کو 14 کر دیجئے، بس باقی سب کچھ وہی. اچھا، اب کچھ تعقیبات نماز میں کچھ چیزیں ایسی ہیں، کچھ علماء نے خاص طور پر کچھ آیات قرآنی بتائی ہیں، جیسے کہ سورہ آل عمران کی آیت نمبر 26. یہ بتائی ہے، یہ تعقیبات نماز میں الگ سے آپ کو پڑھنا ہے. اور آل عمران ہی کی آیت نمبر 180، یہ بڑے بڑے مجتہدین نے مفصل کتابوں کے اندر ان دو آیات کو لکھا ہے. اب اتنا وقت نہیں کہ ان کی بھی تفصیل بتائی جائے. اور پیغمبر اسلام ختم مرتبت صلی اللہ علیہ وآلہ وسلم، نے ہر نماز کے بعد ایک خصوصی تعقیب کو پڑھنے کی تاکید کی ہے، وہ ہے ہر نماز کے بعد سورہ توحید کی تلاوت. پیغمبر نے خصوصیت کے ساتھ اس کی سفارش کی ہے، اور ہمارے چھٹے امام امام جعفر صادق علیہ السلام کہ جو بھی خدا پر اور روز قیامت پر ایمان رکھتا ہے اسے نماز واجب کے بعد سورہ توحید کو ترک نہیں کرنا چاہیے. دنیا اور آخرت کی ہر خیر اس کو ملے گی، اور وہ اس طرح سے گناہوں سے باہر آ جائے گا جس طرح سے شکم مادر سے باہر آتے وقت انسان گناہوں سے پاک ہوتا ہے، اور خدا حور عین کے ساتھ اس کی تزویج کرے گا. یہ باقاعدہ اس کی تزویج حور کے ساتھ ہوگی جنت کی، یہ خصوصیت کے ساتھ چھٹی. یعنی امام نے یہ بات بتائی، یعنی سورہ توحید ہر واجب نماز کے بعد پڑھنا، اور نماز فجر ہی کے بعد، ہر نماز کے بعد ایک ایک دفعہ ہے. اور اگر کوئی شخص سورہ توحید کو نماز فجر کے بعد 11 دفعہ پڑھ لے تو اس کے متعلق روایت یہ آئی ہے کہ اس دن شیطان خواہ کتنا ہی زور کیوں نہ لگائے اس سے کوئی گناہ نہیں کروا سکے گا. یعنی اگر اس نے نماز فجر کے بعد 11 مرتبہ سورہ توحید پڑھی، یہ بہت اس کا ثواب اور فائدہ ہے. اور خود پیغمبر کے اپنے صحابی سعد ابن معاذ کا جو واقعہ ہے کہ جب ان کا انتقال ہوا تھا تو 90,000 فرشتے سعد کے جنازے میں آئے تھے، تو پیغمبر نے جبرائیل سے پوچھا کہ اس صفوں کی صفیں جو چلی آ رہی ہیں سعد کے جنازے میں، اس کی وجہ کیا ہے؟ تو جبریل نے وجہ یہ بتائی تھی کہ یا رسول اللہ، سعد سورہ توحید کی بہت زیادہ تلاوت کرتے ہیں. تو سورہ توحید کی جتنی زیادہ تلاوت ہوگی اتنا ہی زیادہ اس کے خود جنازے پر فرشتے نازل ہوں گے. اور ہمارے ایک اور آیت اللہ ہیں، آیت اللہ علی سعادت پرور تہرانی، وہ یہ فرماتے تھے کہ میں ایسے شخص کو جانتا ہوں. اچھا، میں نے اس سے پہلے بھی بتایا تھا کہ جب عرفاء علماء کسی شخص کے متعلق اس طرح سے کہیں تو وہ ایک ریاکاری کے جذبے سے ہٹ کر اس کو کچلتے ہوئے کسی مجھول طرف نسبت دے دیتے ہیں، جبکہ ان کے ساتھ اکثر خود ہی ایسا ہوتا ہے کہ میں ایک ایسے شخص کو جانتا ہوں کہ جس نے انبیاء اور اولیاء کو مومنین کی نماز جنازہ میں شریک ہوتے دیکھا ہے، انبیاء اس کی نماز جنازہ میں شریک ہوتے ہیں۔ کہہ رہے ہیں میں نے اس وجہ سے 40 سال ہو گئے ہیں ہر نماز فجر کے بعد 100 مرتبہ سورہ توحید پڑھ کر 124,000 انبیاء کو میں ہدیہ کرتا ہوں تاکہ وہ میرے جنازے میں شریک ہو۔ آیت اللہ علی سعادت پرور تہرانی فرماتے ہیں ہر نماز فجر کے بعد میں 100 مرتبہ سورہ توحید پڑھ کر 124,000 انبیاء کو ہدیہ کرتا ہوں، کیونکہ میں ایک ایسے شخص کو جانتا ہوں جس نے اپنی آنکھوں سے تمام انبیاء کو اور اولیاء کو مومنین کے جنازوں میں شامل ہوتے دیکھا۔ اچھا، اس لحاظ سے سورہ توحید کی کتنی زیادہ اہمیت ہے تو یہ اپنے باندھ لینا چاہیے تعقیبات میں کہ ہر نماز کے بعد ایک دفعہ اور 11 مرتبہ سورہ توحید نماز فجر کے بعد۔ اچھا، کچھ قرآنی سورہ ایسے ہیں جن کا میں نے پچھلی مرتبہ تذکرہ کیا تھا کہ آیت اللہ مرشی نجفی کو ہر نمازوں کے بعد ان سورہوں کی جو تعلیم ہے وہ امام زمانہ علیہ الصلوۃ والسلام نے فرمائی۔ اچھا، جو مخصوص سورے ہیں اس سلسلے میں اختلاف روایت کی بنا پر کچھ سورے چھٹے امام نے بتائے ہیں اور کچھ امام زمانہ علیہ الصلوۃ والسلام نے بتائے ہیں۔ ان کو اگر ملایا جائے دونوں کو تو علماء نے ایک چارٹ اس کا بنایا ہے کہ چھٹے امام نے جو سورے فجر کے بعد، ظہر کے بعد، عصر کے بعد، مغرب کے بعد، عشاء کے بعد بتائے ہیں اور کچھ امام زمانہ نے بتائے ہیں، اس کے بعد پھر ان دونوں کو ملا کر سب سے نیچے ٹوٹل کر کے وہ سورے لکھ دیے گئے۔ مثلا چھٹے امام یہ فرماتے ہیں کہ نماز فجر کے بعد سورہ یاسین پڑھی جائے، وہ امام زمانہ نے بھی فرمایا ہے۔ ظہر کے بعد امام صادق نے سورہ فتح بتائی ہے جبکہ امام زمانہ علیہ السلام نے سورہ نبا بتائی ہے، اما یتساءلون والی، اور ان دونوں کو اگر ملایا جائے تو فتح اور نبا جو ہے وہ دونوں نماز ظہر کے بعد پڑھے جائیں۔ اسی طریقے سے سورہ نبا کو نماز عصر کے بعد چھٹے امام نے بتایا ہے اور امام زمانہ نے سورہ عصر اور ایک روایت کے مطابق سورہ نوح بتایا ہے، تو اگر ان کو ملایا جائے تو نبا عصر، سورہ عصر اور سورہ نوح بنے گی۔ اور مغرب میں چھٹے امام نے سورہ ملک بتائی ہے، امام زمانہ نے سورہ واقعہ بتائی ہے، تو واقعہ اور ملک دونوں کو اگر پڑھ لیا جائے تو دونوں کی بات پوری ہو جائے گی۔ اور چھٹے امام نے عشاء کے بعد سورہ واقعہ بتایا ہے اور امام زمانہ نے سورہ ملک آقا مرشی کو بتایا، تو ملا کے سورہ ملک اور واقعہ یہ اگر پڑھا جائے تو دونوں معصومین کی ہدایت کے اوپر عمل ہو جائے گا۔ تو یہ بہت اہم ہے، چارٹ کی صورت میں ہے، اور اس میں اگر آپ روزانہ نہ کر سکیں تو کم سے کم جتنا اپنی سہولت کے مطابق اس پر عمل کر سکیں وہ کریں۔ یعنی نماز فجر کے بعد سورہ یاسین اور نماز ظہر کے بعد سورہ اما یتساءلون اور سورہ فتح، اور نماز عصر کے بعد سورہ نوح اور سورہ والعصر بھی جیسے کہ ابھی آپ نے سنا، اور نماز مغرب کے بعد سورہ ملک اور نماز عشاء کے بعد سورہ واقعہ، اور وہ ملا کر ان کی جو کیلکولیشن ہے وہ پچھلے چارٹ میں آ گئی۔ اچھا، یہ جو یاسین جو نماز فجر کے بعد پڑھنی، اس کی اتنی اہمیت ہے کہ آیت اللہ وحید خراسانی آج بھی ہر نماز فجر کے بعد سورہ یاسین کی تلاوت ضرور کرتے اور فرماتے ہیں کہ سورہ یاسین کو پڑھنے کے بعد، تعقیبات میں سورہ یاسین کو پڑھنے کے بعد اس کا ثواب حضرت زہرا سلام اللہ علیہا کی روح کو ہدیہ کر۔ اور وہ مرد ہو یا عورت، لڑکا ہو یا لڑکی، جو کہ غیر شادی شدہ ہیں اور ابھی تک شادی نہیں ہوئی ہے، उस सिलसिले में भी उलमाए फरमाते हैं, आयतुल्लाह अब्दुल करीम कश्मीरी फरमाते थे, अगर सूरह यासीन को पढ़कर इमाम तकी जवाद की खिदमत में हदिया करें तो फरमाते हैं, मैंने लोगों की तमाम ख्वाहिशात को पूरा होते देखा है, जिसके अंदर एक शादी की ख्वाहिश हुई। तो बेहतर यह है कि इस सूरह को पढ़ने के बाद आयतुल्लाह वहीद खुरासानी हजरत जहरा को हदिया करने को कहते हैं, अब्दुल करीम कश्मीरी इमाम जवाद को हदिया करने को कहते हैं, तो एक सूरह पढ़ने के बाद सूरह यासीन इन दोनों मासूम हस्तियों को हदिया कर दिया जाए तो इंशाल्लाह तमाम सवाब और फायदे हासिल हो जाएंगे सूरह यासीन। और सूरह यासीन का एक बहुत ज्यादा फायदा यह है कि जिसकी बिना पर बच्चों को, माओ को चाहिए, बाप को चाहिए कि अपने बच्चों को कम से कम एक हफ्ते में एक मरतबा सूरह यासीन जरूर पढ़ाएं, क्योंकि सूरह यासीन जहन को और हाफिजे को बढ़ाने के लिए बहुत ही ज्यादा मुजर्रब, बहुत ज्यादा असर पजीरी रखती। तो तालिब इल्म बच्चे जो हैं, नौजवान, वो भी हर हफ्ते कम से कम एक, रोजाना पढ़ें तो क्या ही कहना, उनकी ज़हानत और हाफ़िज़े में चार चांद लग जाएंगे, लेकिन कम से कम हफ्ते में एक मरतबा तो ज़रूर उनसे सूरह यासीन को पढ़वाया जाए। और अल्लामा मजलिसी ने एक और सूरह यासीन के हवाले से ये बात लिखी है कि अगर नमाज इशा के बाद सोने से पहले 30 मरतबा सूरह यासीन की जो आयत नंबर 42 है, वखलकना लहुम मिन मिस्लिही मा यरकबून, अगर 30 मरतबा सोने से पहले इसको पढ़ लिया जाए आयत नंबर 42 को, तो अल्लामा मजलिसी फरमाते हैं कि उसको ख्वाब में पैगंबर इस्लाम की जियारत नसीब होगी। और खास तौर पर सूरह यासीन की आयत नंबर 68 जो है, वमन नुअम्मिरहु नुनक्किसु फिल खल्क अफला याकिलून, ये जो आयत नंबर 68 है ये फकर फाका, गुरबत, माली परेशानियों के लिए बहुत ही ज्यादा मुजर्रब तरीन आयत है, आयत नंबर 68। तो ये भी अपनी उस में, अगर जो भी आप अपना टाइम टेबल बनाएं उसके अंदर ये तो राह चलते भी पढ़ी जा सकती है और किसी भी अंदाज से। अच्छा, एक और बात कि उलमाए फरमाते हैं कि वैसे तो कुरान की हर आयत पर एक फरिश्ता मवक्किल होता है, हर आयत के लिए एक अलग फरिश्ता है जो उस आयत की के साथ होता है, उस आयत की जो असर पजीरी है उसके ऊपर अमल दरामत करवाता है। कुरान की हर आयत के लिए एक एक फरिश्ता मवक्किल है, लेकिन उलमा फरमाते हैं सूरह यासीन की हर आयत पर 10-10 फरिश्ते मवक्किल किए परवरदिगार, 10-10 फरिश्ते। और जिस वक्त आप खास तौर पर ताकीबात में या नमाज फजर के बाद सूरह यासीन पढ़ेंगे, इधर आप उसको सूरह यासीन पढ़ना शुरू करेंगे, उधर फरिश्तों की सफों की सफें वहां पर आकर लगना शुरू हो जाएंगी और वो सूरह की तिलावत करने वाले के लिए इस्तग़फ़ार करना शुरू कर देंगे, सफों की सफें वहां पर लगना शुरू हो जाती हैं जहां सूरह यासीन की तिलावत होती है और वो उस सूरह के कारी के लिए इस्तग़फ़ार करना शुरू कर देते हैं। अच्छा, इस सूरह की एक और खसूसियत यह है सूरह यासीन की कि सूरह यासीन को जितना इंसान पढ़ता जाता है यह सूरह अपने कारी का से बहुत ज्यादा मानूस हो जाता है, उसका दोस्त बन जाता है और यह उससे फिर कभी जुदा नहीं होता, यह ऐसा रफीक और दोस्त सूरह बन जाता है कि उसके बाद कब्र में, कयामत में, पुल सरात पर, मीजान, मौकफ, हत्ता के जन्नत में भी ये इंसान का दोस्त बनकर उसके साथ रहेगा। सूरह यासीन उरूस कुरान, कुरान की दुल्हन कहा जाता है सूरह को, ये हमेशा इसके साथ साथ अब जब पढ़ना शुरू हो जाएगा और उस पर मुदावेमत करने लगेगा, अब ये सूरह उसका कभी साथ नहीं छोड़ेगा, यहां तक कि जन्नत में भी उसके साथ साथ जाएगा। तो ये इसके इस सूरह की बड़ी खसूसियत है। और इसके कारी को पता भी नहीं होता कि फकत एक मरतबा सूरह यासीन को पढ़ने से 10 खत्मे कुरान का सवाब भी उसके नामे आमाल में लिखा जाता है। अच्छा, सूरह यासीन की खसूसियत और भी है। सूरह यासीन की वैसे 83 आयात है, यानी अगर बिस्मिल्लाह को आप निकाल लें और मिला लें तो 84 बन जाएंगी, उसकी हर आयत की अलग अलग खसूसियात और फजाइल। अभी आपने देखा कि कोई फकर फाके के लिए है, कोई किसी चीज के लिए है, कोई किसी चीज के लिए है। इसकी जितनी आयात हैं हर आयत का अलग फायदा है, हर आयत की अलग फजाइल, वो सब के सब भी आपको पूरे सूरह यासीन को पढ़ने से हासिल हो जाते हैं। अच्छा, अब इसका एक और खसूसियत ये भी है कि जितने भी दाखली और खारजी दुश्मन है इनसे भी बचाती। एक दफा रिवायत में मिलता भी है कि कुफार ने एक दफा पैगंबर इस्लाम के घर का घेराव कर लिया था और कत्ल करना चाहते थे, तो जिब्रील नाजिल हुए और कहा कि आप सूरह यासीन को पढ़ें, और सूरह यासीन को पढ़ते हुए घर से बाहर आए। पैगंबर ने सूरह यासीन को पढ़ना शुरू किया और जब ये वाली आयत पहुंची, वजअलना मिन बैना ऐदीहिम सद्दम व मिन खल्फहिम सद्दन फअख्शयनाहुम फहुम ला युबसिरून, तो जब पैगंबर ने आयत को पढ़ना शुरू किया तो किसी शख्स को भी पैगंबर नजर ही नहीं आए, और पैगंबर फौरी तौर पर वहां से निकलकर चले गए, और किसी को इन दाखिली और खारजी तमाम किस्म के दुश्मनों से ये सूरा जो है वो बचाता। और सैरो सलूक जो इंसान के इरफानी मरातिब होते हैं उसके अंदर भी ये सूरा बहुत ज्यादा असर पसीरी रखता है। यहां तक कि हमारे मुश्तहिक गुजरे शेख मुश्तबा कुजवीनी, शेख मुश्तबा कुजवीनी खुरासानी, ये अपने शागिर्दों को कहते थे कि सोने से पहले अगर कोई सूरह यासीन पढ़े, और एक खास चीज के साथ इजाफा किया उन्होंने, अव्वल व आखिर में 14-14 मरतबा दुरूद पढ़े। सूरह यासीन के शुरू में 14 दफा दुरूद, फिर सूरह यासीन और आखिर में 14 दफा दुरूद। तो फरमाते थे कि इसमें सैरो सुलूक के राज पोशीदा है। राज यानी क्या क्या उसको रूहानी तौर पर नेमतें उसको मिलेंगी, वो तस्वुर में उसके नहीं आ सकती कि वो कितना रूहानी तौर पर आगे बढ़ता चला जाएगा। इस सूरे की एक और खसूसियत यह भी है कि गुमशुदा चीजों की बाजियाबी के लिए बड़ा मुजर्रब, खास तौर पर हजरत अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम ने। उन्होंने बाकायदा गुमशुदा चीजों की बाजियाबी के लिए एक दो रकत नमाज भी बताई है, और उसमें हर रकत में अलहम्द के बाद सूरह यासीन, और नमाज के बाद एक दुआ पढ़ी जाती है, या हादी ज़ाल्लत रुद्दा अला ज़ाल्लती, ऐ गुमशुदा चीजों की तरफ रहनुमाई करने वाले मेरी गुमशुदा चीज वापस लौटा दे। और जैसे ही वो इस नमाज को खत्म करेगा बहुत ही जल्द उस गुमशुदा चीज की वापसी के इम्कान हो जाएंगे। अक्सर ये भी होता है कि खुदा ना खास्ता बच्चे गुम जाते हैं, घर वाले गुम जाते हैं, किसी जगह ऐसा कोई चीज हो जाए, तो चीजों के साथ साथ इंसानों की बाजियाबी भी इससे मुमकिन होती है। तो ये उस लिहाज से बहुत अहम सूरा है, और जिस्मानी बीमारियों के एतबार से भी कहा जाता है कि खासतौर पर जो विटिलिगो, ल्यूकोडर्मा, फुलबेरी या बर्फ जिसको कहा जाता है, इसके मुताबिक छठे इमाम फरमाते हैं कि अगर शहद से सूरह यासीन को लिखे और धोकर उसका पानी पिए तो इस मर्ज से शिफायाबी नसीब हो जाती है। शहद से लिखे, अब इसकी अलग एक तफसील होगी, वो आप खुद किसी दिमाग लड़ाइए कि इससे कैसे लिखा जा सकता है इससे। तो बहरहाल रिवायत के अंदर ये है कि शहद से सूरे को लिखे और उसका धोकर उसका पानी पिए, उस मरीज को पिलाएं, तो इस मर्ज से शिफायाबी नसीब हो जाती। अच्छा, बहुत से वालदैन बड़े परेशान होते हैं और इसके लिए बड़े पूछते भी हैं कि बहुत से बच्चे बेतहाशा रोते हैं, बहुत रोते हैं, किसी जगह जा रहे हैं, परेशान हो रहे हैं, जाहिर है कि पूरा वो किरकिरा हुआ जा रहा है, कोई मसलन पूरी 12 घंटे की अगर फ्लाइट है तो मुसलसल बच्चा रोता हुआ चला जा रहा है उसके अंदर। तो उलमा फरमाते हैं कि सूरह यासीन की आयत नंबर 73, वलहुम फीहा मुनाफे व मशारिब अफला यशकुरून, ये वाली आयत लिख कर अगर बच्चे को बांध दी जाए तो उसका रोना जो है बिला वजह रोना ये बंद हो जाता है। अच्छा, इस तरह से आजकल ये घरों के अंदर लड़ाई झगड़े, मसलन मुखालिफ रिश्तेदारों को राम करने के लिए, मसलन सास खिलाफ हुई जा रही है, शौहर खिलाफ हुआ जा रहा है, किसी की बीवी खिलाफ हुई जा रही है, नंदे परेशान कर रही हैं, किसी जगह कोई और खानदानी मसले हैं, तो उलमा फरमाते हैं कि 30 मरतबा अगर रोजाना इसकी आयत नंबर 37 وَآيَةٌ لَّهُمُ اللَّيْلُ نَسْلَخُ مِنْهُ النَّهَارَ فَإِذَا هُمْ مُظْلِمُونَ۔ آیت نمبر 37 کو اگر انسان خلوت میں پڑھے اور توجہ کے ساتھ پڑھے اور 30 مرتبہ روزانہ پڑھے تو اس کے جتنے بھی مخالف رشتہ دار ہیں وہ اپنی مخالفت کو ختم کر دیں گے۔ یہ بڑی مجرب، دیکھا آپ نے، ہر ہر آیت کے لحاظ سے اس کے اندر ایک عجیب خزانے ہیں، اتنے مختلف قسم کے نوعیت کے کام۔ اب دیکھیں کہ کبھی بچہ رو رہا ہے تو اس کے لیے الگ ہے، اور فقر و فاقے کے لیے الگ ہے، اور جناب گمشدہ چیزوں کی بازیابی کے لیے الگ ہے، اور جناب رشتہ داروں کو رام کرنے کے لیے۔ اس کے ایسے عجیب و غریب اس کے فضائل اور اس کے فائدے ہیں سورہ یاسین کے، کہ باقاعدہ علماء اور مفسرین سرگرداں اور حیران رہے کہ سورہ یاسین کے اندر آخر کون سی کوئی آیت ایسی ہے جو اتنے سارے فضائل اور اتنے سارے فائدے سورہ یاسین کے دلواتی۔ ابن عباس جو پیغمبر کے صحابی تھے وہ کہتے تھے کہ میں نے یاسین کے فضائل کے اندر بہت زیادہ غور کیا کہ کس آیت نے اس کے اتنے زیادہ فضائل بیان، اس کے فضائل جو ہے اس کے اندر پیدا کی۔ تو کا غور و فکر کے بعد مجھے اس آیت نتیجہ پتہ چلا کہ انما امرہ اذا اراد شیئن ان یقول له کن فیکون۔ یہ جو اس کے اندر آیت آئی ہے، یہ اس کے تمام اس قسم کے فضائل اور اتنے زیادہ مختلف الگ قسم کے نوعیت کے کاموں کی وجہ سے، کہ پروردگار جب کسی امر کا ارادہ کرتا ہے تو وہ کہتا ہے کن، ہو جا، اور وہ چیز ہو جاتی۔ یہ کیونکہ اس کے اندر آیت ہے، اس وجہ سے اتنے مختلف و نو قسم کے کام سورہ یاسین کے ذریعے انجام پاتے ہیں۔ تو یہ آپ نے دیکھا کہ سورہ یاسین کتنی زیادہ فضیلتوں کے حامل سورہ ہے۔ اگر کوئی روزانہ اس کو پڑھے نماز فجر کے بعد، یا ہفتے میں کم سے کم ایک دفعہ پڑھے، تو زندگی کے کتنے سارے کام اس کے کتنی آسانی کے ساتھ حل ہوتے چلے جائیں۔ تعقیبات نماز میں امام زمانہ علیہ السلام نے جو یہ سورہ بتایا ہے آغا مرشی کو، اور ہماری تعلیم کے لیے بھی ہو گیا ہے، تو اس کو کتنا زیادہ اپنے تعقیبات میں رکھنا چاہیے۔ نماز ظہر کے بعد سورہ اما یتساءلون، یہ جس کو سورہ نبا کہا جاتا ہے، چھٹے امامی جملہ ارشاد فرماتے ہیں کہ ایک سال تک روزانہ اگر اس سورہ کو پڑھ لیا جائے، ایک سال تک روزانہ نماز ظہر کے بعد، تو سال پورا بھی نہیں ہوگا اور اس کو حج بیت اللہ کی سعادت نصیب ہو جائے گی۔ اچھا، اگر کوئی شخص چاہے، کتنی زیادہ اگر آپ روایات کو دیکھیں جو عابد شب زندہ دار ہوتے ہیں، راتوں کو عبادت کرنے والے ہوتے ہیں، ان کی بہت فضیلت آئی۔ تو روایتوں میں یہ بھی ہے کہ اگر کوئی شخص چاہتا ہے کہ شب داروں میں عبادت کے لیے جو راتوں کو جاگتے ہیں ان میں میرا شمار ہو جائے، تو اس کو سورہ نبا کو پڑھنا چاہیے۔ سورہ اما یتساءلون مختصر سا سورہ، اس کو اگر پڑھے تو اس کا شمار راتوں کو جاگ کر عبادت کرنے والوں میں ہو جائے گا۔ اور یہاں پر اما یتساءلون عن النبا العظیم، یہاں نبا العظیم سے مراد ولایت امیر المومنین علیہ الصلاۃ والسلام۔ تو اس لحاظ سے اس سورے کو پڑھنے والے کا شمار پکے اور خالص ولایت امیر المومنین کے ماننے والوں میں ہو جاتا ہے۔ اچھا، اسی طرح سے نماز عصر کے بعد سورہ فتح، وہ بتائی گئی ہے چھٹے امام کے حوالے سے، ظالم حاکموں سے بھی ان کے شر سے محفوظ رہنے کے لیے وہ جو پالیسیز بناتے ہیں کہ جس میں عوام کا نقصان ہوتا ہے، اور جو اور عالمی پالیسیز ہیں جس کے نتیجے میں صاحبان ایمان کا نقصان ہوتا ہے، تو ظالم حاکموں کے شر سے محفوظ رہنے کے لیے سورہ فتح جو ہے وہ بہت ہی اہم ترین سورہ بنتا ہے۔ اور خاص طور پر ایک عمل اس کا ایسا ہے کہ یہ جو سورہ ہے اس کی ابتدائی 7 آیات، اِنَّا فَتَحْنَا لَكَ فَتْحًا مُبِينًا سے لے کر اور یہ 7 آیات تک، ان 7 آیات کو اگر زعفران سے کسی لڑکی کے لباس پر لکھا جائے کہ جس کی شادی نہ ہو رہی ہو، تو علماء نے بتایا کہ ان 7 آیتوں کو مثلا کوئی سا بھی ایسا لباس، سفید رنگ کا لباس اس کا لے لیا جائے اور اس میں زعفران سے سورہ فتح کی ابتدائی 7 آیتیں لکھی جائیں، تو اس سے بہت ہی جلد بہترین رشتہ خواستگاری کے لیے آئے گا۔ تو دیکھیے، یہ عام طور پر یہ تمام چیزیں یہ سب ہیں، لیکن ہم کیونکہ ان پر عمل نہیں کرتے ہیں اور ظاہری اور مادی وسائل کے اوپر توجہ زیادہ ہو گئی ہے، روحانی باتوں کی طرف لوگوں کی توجہ کم ہوتی چلی جا رہی ہے، تو یہ بھی ایک عمل اس کا جو ہے وہ بتایا گیا ہے. اچھا اسی طرح سے نماز عصر کے بعد دو سورے بتائے ہیں، سورہ عصر اور سورہ نوح. ان میں سورہ عصر جو ہے یہ اس لحاظ سے بھی کتنا تو مختصر سا سورہ، کتنے آسانی سے اس کو پڑھا جا سکتا ہے. ایک چیز کی لوگ اس کو پریکٹس بھی کر کے دیکھ سکتے ہیں، اور اس کا ایک فائدہ یہ بتایا گیا ہے کہ اگر کوئی شخص بہت اداس یا ڈپریشن کے عالم میں ہو اور اس پر یہ سورہ پڑھ دیا جائے یا یہ سورہ وہ خود پڑھ لے، تو اس کا فوراً وہ یاسیت اور ڈپریشن یا غمزدگی اس کی دور ہو جاتی. سورہ عصر کے اندر ایک خصوصیت یہ بھی، اور اس سورے کے متعلق بھی کہا جاتا ہے کہ حضرت امیر المومنین علیہ الصلوۃ والسلام سے منسوب سورہ. اللہم صلی اللہ علیہ وسلم. اور یہ سورہ حضرت امیر کی شان میں نازل ہوا تھا. تفسیر قمی میں باقاعدہ یہ بات آئی ہے کہ یہاں پر اس سورے میں اِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ کا جو لفظ آیا ہے، اِلَّا الَّذِينَ آمَنُوا کا جو جملہ آیا ہے، کہ خسارے سے بچ جانے والوں سے مراد یہاں پر وہ افراد ہیں کہ جو ولایت امیر المومنین علیہ السلام کے ماننے والے. اور اسی سورے کی امیر المومنین کی شان میں نازل ہونا اور مومنین کے لحاظ سے اس کی جو خصوصیت ہے کہ باقاعدہ تفسیر درر منصور جو علامہ جلال الدین سیوتی کی تفسیر ہے، اس کی چھٹی جلد کے اندر یہ بات لکھی ہوئی ہے کہ یہ سورہ پیغمبر کے اصحاب باصفہ میں اس قدر ہر دل عزیز تھا کہ جب بھی وہ آپس میں ملتے تھے تو اس وقت تک جدا نہیں ہوتے تھے جب تک سورہ والاثر کی تلاوت نہ کر لیں. اچھا پھر اسی میں سورہ عصر کے بعد سورہ نوح کی تلاوت بھی جو ہے وہ بتائی گئی ہے، اور پیغمبر فرماتے ہیں کہ جو سورہ نوح کی تلاوت کرتا ہے تو وہ حضرت نوح کی اس دعا میں شامل ہو جاتا ہے جو حضرت نوح نے اس سورہ کے اندر مانگی اپنے والدین کے لیے اور مومن و مومنات کے لیے. حضرت نوح کی خاص دعا ہے، یعنی اس سورہ کا پڑھنے والا حضرت نوح کی اس دعا کے اندر شامل ہو جاتا ہے، یعنی اس دعا کا مزاج بن جائے گا اور یہ دعا اس کے لیے بھی قرار پا جائے گی. اچھا اس لحاظ سے سورہ نوح کے لیے ایک خاص طور پر وہ افراد کے جو کہ بے اولاد ہوتے ہیں. نہیں اس سے پہلے ہاں ایک اور چیز کہ قیدی اگر اس کو پڑھے تو وہ رہائی پا لیتا ہے، نجات پا لیتا ہے قید سے. سورہ نوح کی ایک خصوصیت یہ بھی. اور ایک اور علماء نے ایک چیز بتائی ہے کہ اگر کسی شخص کو بہت ہی کوئی ارجنٹ حاجت قبول کروانی، بہت ارجنٹ، ٹائم نہیں ہمارے پاس، بس کل کا بھی وقت نہیں، آج ہی اور ابھی اس کو قبول ہونا ہے، اتنی ایمرجنسی والی کوئی بات ہو گئی، تو وہ سورہ نوح پڑھے اور اس کے بعد دعا مانگے، اس کی وہ ارجنٹ خواہش جو ہے وہ پوری ہو جائے گی. جو بھی دعا سورہ نوح کو پڑھنے کے بعد بہت ہی زیادہ تعجیل جس کے اندر چاہیے اس کو قبولیت کے لیے، تو سورہ نوح پڑھ کر دعا مانگے. اور جیسے کہ ابھی ذکر ہو رہا تھا اولاد کے سلسلے میں، اولاد کے سلسلے میں ہمارے چھٹے امام امام جعفر صادق علیہ السلام فرماتے ہیں، اس عمل کو 3 دن کرنا ہے اور 3 روز تک نماز فجر اور نماز عشاء کے بعد سورہ نوح کی 3 آیتیں پڑھنی ہیں. وہ بھی آپ کو بتاتا ہوں، 10, 11 اور 12، آیت نمبر 10، آیت نمبر 11 اور آیت نمبر 12، اور ان آیات سے پہلے 70 مرتبہ سبحان اللہ پڑھنا ہے اور 70 مرتبہ استغفر اللہ پڑھنا ہے، اور اس کے درمیان میں وہ 3 آیتیں پڑھنی ہیں جو سورہ نوح کی آیت نمبر 10, 11 اور 12 جس کے اندر اولاد کا تذکرہ ہے. تو اور اس 30 سورہ نوح کی 3 آیات پڑھنی ہیں، 10, 11 اور 12، اور اس میں ان 3 آیات سے پہلے 70 مرتبہ سبحان اللہ پڑھنا ہے اور ان 3 آیات کے بعد 70 دفعہ استغفر اللہ کہنا ہے، اور درمیان میں یہ 3 آیتیں جو سامنے لکھی ہوئی ہیں. اور تیسری شب جب ہو، اس عمل کو کرنے کے بعد جب تیسری شب ہو तो फिर जन और शोहर का मिलाप हो तो ये रिवायत में है कि फिर परवरदिगार आलम इंशाल्लाह जरूर उनको औलाद की नेमत से सरफराज करेगा। तो ये एक सूरह नूह के लिहाज से अमल है, यानी इसके बहुत सारे, और जब भी आप ताकीबात के सूरह पढ़ते हैं ना तो तमाम फायदे इसके हासिल होते हैं। और उसके बाद ये भी था कि नमाज मगरिब के बाद सूरह मुल्क को पढ़ने की ताकीद आई थी। सूरह मुल्क की तो जाहिर आपको पता है कि सबसे ज्यादा तो यही है कि अजाब कब्र से बचाने वाला ये सूरह है, अजाब कब्र से बचाने वाला। और ये सूरह मुर्दे के लिए अगर पढ़ा जाए तो इंतहाई सूरत और तेजी के साथ ये अजाबों को बरतरफ करवाने के लिए कब्र में पहुंच जाता, इंतहाई सूरत और तेजी के साथ बहुत ही फौरन फौरी तौर पर मुर्दे की मदद करता है जाकर। और जिस सिमत से भी मुर्दे की तरफ अजाब कब्र कोई आना चाहे तो ये सूरह वहां पर आकर खड़ा हो जाता है, माने बन जाता है, जब इसका एक नाम मान्या भी है। ये झगड़ा करेगा और मुर्दे तक किसी भी सिमत से अजाब नहीं होने देगा। ये तो आपके सामने विजुअलाइज करने के लिए कि इंसान कितनी ज्यादा कब्र में मुश्किल का शिकार हो सकता है, तो पहले से इसका इंतजाम करके जाए और रोजाना नमाज मगरिब के बाद सूरह मुल्क की तिलावत करें। ये भी मुख्तसर सा सूरह है, इतना बड़ा सूरह नहीं। सूरह मुल्क की रोजाना नमाज मगरिब के बाद कोशिश करें कि तिलावत करें, क्योंकि अजाब कब्र से बचाने वाला सूरह है। और इस सूरह की एक और खसूसियत यह है कि शब कदर के अहिया का सवाब भी दिलाता है, जिसके लिए आप पूरे साल इंतजार करती हैं, पूरे साल इंतजार करती हैं कि शब कदर आए, हम इसमें दुआएं मांगे। इस सूरह को अगर पढ़ा जाए तो ये शब कदर में जागकर इबादत करने का सवाब आम दिनों में भी आपको दिलवा देता है। और आम चीजें भी बहुत हैं इसकी, अगर आप वाकई प्रैक्टिस करके देखें, जिन लोगों ने किया है वो बताते हैं कि बड़ी मुजर्रब चीजें हैं, लेकिन क्योंकि हम मादियात के पर्दों के अंदर इतने ज्यादा गर्क हो चुके हैं, दबीस उन हायल हो चुके हैं कि हमें समझ में नहीं आती हैं वो चीजें। फरमाते हैं कि अगर इस सूरह की, सूरह मुल्क की आयत नंबर 23, अगर कोई शख्स दांत के दर्द में 7 मरतबा उस जगह पर हाथ रखकर जिस जगह पर दर्द हो रहा है पढ़े तो फौरी तौर पर दांत के दर्द में आराम आता। आयत नंबर 23, 7 मरतबा दांत के दर्द के मुकाम पर हाथ रखकर अगर इस आयत को पढ़ा जाए, आयत नंबर 23, तो बहुत ज्यादा जल्द उसमें आराम आ जाता है। अच्छा, नमाज मगरिब के बाद या इशा के बाद भी इसको अगर पढ़ लिया जाए तो बेहतर है। हमारे चौथे इमाम तो दिन और रात दोनों में, दिन में भी सूरह मुल्क को पढ़ते थे, रात में भी सूरह मुल्क को पढ़ते थे। और पैगंबर इस्लाम की तो ख्वाहिश है कि मैं चाहता हूं कि सूरह मुल्क हर मोमिन के दिल में हो, यानी इस सूरह को याद कर लेना चाहिए, पैगंबर की ख्वाहिश ही है। जुबानी याद करें कुछ अरसे तक, जाहिर है मुश्किल से महीना भर भी आपको नहीं लगेगा अगर आप इसको आहिस्ता आहिस्ता भी याद करना शुरू करेंगी तो इस सूरह मुल्क जुबानी याद हो जाएगी, तो पैगंबर की ख्वाहिश पूरी हो जाएगी। ईशा के बाद, अभी मगरिब हुई, अब ईशा के बाद एक तो सूरह वाकया की बहुत ताकीद है, फकरो तंगदस्ती के लिहाज से हजरत इब्ने मसूद का जो वाकया मिलता है वो एक मशहूर और मारूफ वाकया है, जिसमें उन्होंने कहा था कि मैंने अपनी बेटियों को सूरह वाकया की तालीम दे दी, अब उनसे मेरे मरने के बाद फकरो फाका का कोई मसला उनको लाहक नहीं होगा। उलमा फरमाते हैं सूरह इतना अहम है, सूरह वाकया, कि इस बाकायदा इस सूरह को लिखकर घर में अगर लगाएं तो खैर बरकत में बहुत ज्यादा इजाफा हो जाता है। इसको लिख के किसी जगह लगाना भी चाहिए और रूह भी बड़ी आसानी के साथ निकलती इस सूरह को पढ़ने वाले की। बल्कि रिवायत में मिलता है कि हमारे चौथे इमाम इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम कि खुद चौथे इमाम का जब अपना हालत एहतजार था और रूह जिसमें अथर से परवास करना चाहती थी, उस हालत एहतजार में हमारे चौथे इमाम सूरह वाकया की तिलावत फरमा रहे थे। तो सूरह वाकया की बड़ी इस लिहाज से इंपॉर्टेंस है। और खास तौर पे सूरह को यूं भी याद होना चाहिए कि खवातीन के लिए उस मौके पर जब उनका वज़े हमल डिलीवरी वगैरह का कोई मसला करीब हो तो उस डिलीवरी के मौके पर वो खातून अगर सूरह वाकया पढ़े तो उसका वज़े हमल इंतहाई आसानी के साथ बगैर किसी कॉम्प्लिकेशन के हो जाता है। तो ये सूरह की जो है वो खसूसियत है। और इस सूरह के मुताल्लिक भी कहा जाता है कि ये हजरत अमीरुल मोमिनीन अलैहिस्सलाम से खास नस्बत रखता है। और इतनी खसूसियत अमीरुल मोमिनीन से ये सूरह रखता है, सूरह वाकया इतनी ज्यादा नस्बत रखता है कि इस नस्बत में अमीरुल मोमिनीन का कोई और शरीक नहीं है सिवाय अमीरुल मोमिनीन के। और इसको पढ़ने वाला बाकायदा सवाबुल आमाल में जुमले लिखे हैं कि इसको पढ़ने वाला हजरत अमीरुल मोमिनीन का रफीक बन जाता है, दोस्त बन जाता है जो सूरह वाकया को पढ़ता है। और ये इतना अजीम सूरह है और इतना एक लिहाज से भारी सूरह जिसे कहा जाए कि पैगंबर इस्लाम फरमाते थे कि चार सूरों ने मुझको बूढ़ा कर दिया और पैगंबर इस्लाम के बालों में सफेदी नजर आने लगी थी जब ये सूरह नाजिल हुए थे। उसमें एक सूरह हूद है, एक यही सूरह वाकया है, सूरह नबा और सूरह मुरसलात। ये चार सूरह ऐसे हैं कि जिनके मुताल्लिक पैगंबर ने कहा कि इन्होंने मुझे बूढ़ा कर दिया। यानी बहरहाल फस्तकिम कमा उमिर, तो बाकायदा जो आयत भी है कि रसूल इस्तकामत इख्तियार कीजिए जैसा कि आपको हुक्म दिया गया है। तो इस आयत ने भी पैगंबर के अंदर एक ऐसी कैफियत को पैदा किया था कि पैगंबर के बाल सफेद होने लगे थे। तो बहरहाल इस सूरे की बड़ी खसूसियत है और खास तौर पर रिस्क के हवाले से, अगर कोई तंग दस्ती का शिकार है रिस्क के हवाले से, तो इसका एक खास अमल है कि इसको आप लोग पता नहीं क्यों आपस में सब बातचीत शुरू कर दी। अमलियात आप लोग बाद में एक दूसरे को बता दीजिएगा, अभी तो जो मैं बता रहा हूं सिर्फ वो सुनिए। हफ्ते के दिन से इसको शुरू किया जाए, हफ्ते के दिन से, और हर रात को 3 दफा पढ़ा जाए सूरह वाकया। सूरह वाकया वो सूरह है कि जो सफा पहाड़ी के ऊपर अगर कोई शख्स हज उमरे के लिए जाए तो वुसअत रिस्क के लिए 3 मरतबा सूरह वाकया को वहां पर बैठकर पढ़ना, और सूरह अहजाब के लिए भी कहा जाता है कि जितनी देर सफा पहाड़ी के ऊपर बैठेंगे और ये सूरह भी पढ़ेंगे तो बेपनाह रिस्क में इजाफा होता है और लोगों की ऐसी ऐसी माली मुश्किल हल हुई हैं इससे कि बाकायदा अगर कोई शख्स जा रहा हो तो आप फरमाइश करके कि मेरी तरफ से सफा पहाड़ी पर बैठकर 3 मरतबा सूरह वाकया पढ़ दीजिएगा, ये फरमाइश करके उसे भेज सकते हैं। तो हफ्ते के दिन से इसको शुरू करना है, रोजाना हर रात को 3 3 मरतबा सूरह वाकया को पढ़ना है। सिर्फ एक एक्सेप्शन है शबे जुमा, शबे जुमा 8 मरतबा सूरह वाकया पढ़नी, और 5 हफ्तों तक ये अमल जारी रखना है। बहुत ही जल्द उसकी माली मुश्किलात को हल होने की नवीद और खुशखबरी उसको मिलेगी। सूरह वाकया हफ्ते के दिन से शुरू करें, हर रात 3 3 मरतबा पढ़ते हुए जाएं, शबे जुमा में 8 दफा पढ़ें और 5 हफ्तों तक का ये अमल है इसको जारी रखें। इंशाल्लाह बहुत ही जल्द माली जो मुश्किलात हैं वो हल हो जाएंगी। और हर मरतबा इस सूरे को पढ़ने के बाद एक दुआ है, अल्लाहुम्मा रज़ुकना रिज़्क़न हलालन तय्यबा, और जिसके बाद आगे उस दुआ के अंदर इमाम हसन और इमाम हुसैन का वास्ता भी दिया गया है। तो ये वाली दुआ अल खुसूस जो है वो इसके बाद, इस अमल को करने के बाद, सूरे को पढ़ने के बाद ये दुआ की जाए। और यहां तक तो हो गया, ये इमाम ने जो बताए थे, छठे इमाम ने जो बताए थे, ये सूरे बताए थे। अलबत्ता नमाज असर के बाद एक सूरा और है, अगर 10 मरतबा सूरे कदर पढ़ ली जाए, सूरे कदर 10 मरतबा, और ये अमल जो है, ये जो ताकीब है एक लिहाज से, ये हमारे इमाम मोहम्मद तकी अलैहिस्सलाम ने बताई है। इमाम फरमाते हैं कि नमाज असर के बाद अगर कोई शख्स सूरह कदर को 10 मरतबा पढ़े तो तमाम मखलूकात के बराबर उसको सवाब दिया जाता, तमाम मखलूकात के बराबर। सोचिए आप कितना ज्यादा सवाब उसको दिया जाएगा। और ये तो हो गए कुछ सूरे हैं, कुछ आयात हैं कि जिसको आप अपनी सहूलत के मुताबिक आप कैलेंडर बना लें, एक डायरी मेंटेन कर लें, कब कौन से दिन फौरन और डायरी खोल के देखी कि आज मुझे ये सूरा पढ़ना है, ये करना है, उसके मुताबिक अपनी खुद डिजाइन कर सकते हैं कि कौन सी ताकीबात आपको करना। उसके बाद अहम तरीन ताकीबात, बल्कि जितनी भी ताकीबात बयान हो जाए, उलमा फरमाते हैं कि सबसे अहम उसके अंदर नंबर 1 जिसको ताकीब करार देना चाहिए وہ ہے تسبیح حضرت فاطمہ الزہرا سلام اللہ علیہ. تمام تعقیبات کے اندر سب سے افضل ترین تعقیب تسبیح حضرت زہرا. دیکھیں جو تسبیح اس کی اہمیت کیوں ہے اتنی زیادہ. تسبیح کے لیے کہا جاتا ہے کہ جو تسبیح موجودات ہیں یعنی تمام اجسام بلا استثناء ہر وقت اللہ کی تسبیح کر رہے ہیں, جتنی موجودات ہیں جتنی پروردگار نے خلق کی ہیں وہ سب کی سب اللہ کی تسبیح کر رہی ہیں. زمین و آسمان, ستارے اور سیارے, حتیٰ کہ جتنے چرند پرند آپ کو بولتے ہوئے نظر آتے ہیں یہ سب اللہ کی تسبیح کر رہے ہیں. اس کے علاوہ جتنے نباتات ہیں یہ سب اللہ کی تسبیح کر رہے ہیں. جتنے بھی حیوانات ہیں یہ جو کچھ بول رہے ہیں یہ سب اللہ کی تسبیح کر رہے ہیں. حتیٰ کہ علماء فرماتے ہیں کہ جو ہر چیز کا ایک جس کو کہا جاتا ہے ایٹم جو ہوتا ہے, ایٹم کے جتنے چھوٹے چھوٹے سے ذرات ہیں وہ ہر وقت پروردگار کی تسبیح کر رہے ہیں. بظاہر یہ خاموش سی ایک کائنات ہے, کائنات کے اندر کتنی خاموشی ہے لیکن اس کے اندر نغمہ تسبیح ہر وقت گونج رہا ہے. اور ہم جیسے بے خبر لوگ اس کو سننے کی طاقت نہیں رکھتے, ہمیں بظاہر خاموشی کائنات کے اندر نظر آتی ہے لیکن ذرہ ذرہ اللہ کی تسبیح کر رہا ہے. باقاعدہ ہمارے کالم گزرے آخوند کاشی, یہ فرماتے تھے کہ میں روزانہ نماز فجر کے وقت مدرسہ فیضیہ کے درختوں کی تسبیح اپنے کانوں سے سنتا ہوں. تو جن کی چشم برزخی کھلی ہوئی ہوتی ہے, جن کی سماعت برزخی کھلی ہوئی ہوتی ہے, وہ ان چیزوں کو دیکھ بھی سکتے ہیں, ان چیزوں کو سن بھی سکتے ہیں. باقاعدہ جو سورہ بقرہ کی آیت نمبر 74 بھی ہے اس کے اندر بھی یہ بات کہی گئی ہے کہ کوئی پتھر ایسا نہیں ہے جو پتھر ہے بلکہ پتھر خوف خدا سے پہاڑ کی چوٹیوں سے نیچے گر جاتے, یعنی پہاڑوں کے پتھر خوف خدا کی چوٹیوں سے زمین کے اوپر گرتے. تو یہ تمام چیزیں ایسی ہیں کہ ہم مادیات والے جو ہیں جو غرق ہیں ان کو سمجھ میں نہیں آتی. حتیٰ کہ ہمارے چھٹے امام یہ بھی ارشاد فرماتے ہیں اللہم صلی علی محمد و آل محمد کہ جو بھی کبھی کوئی دیوار بھی گرتی ہے, کوئی چھت گرتی ہے کوئی دیوار گرتی ہے, اس کی جو گرنے کی ایک آواز دھم سے جو آپ کو آتی ہے یہ خود اس کی ایک تسبیح, یہ تسبیح ہے جس کی آواز سنائی دیتی ہے. پیغمبر فرماتے تھے جانوروں کے منہ پر کبھی بھی نہ مارو کیونکہ وہ خدا کی تسبیح کرتے ہیں. جانوروں کے لیے بھی آیا کہ تسبیح کرتے ہیں, حتیٰ کہ جو آپ لباس پہنتی ہیں یہ اللہ کی تسبیح کر رہا ہوتا, اللہ کی تسبیح. پیغمبر اسلام نے ایک دفعہ اپنی ایک زوجہ کو لباس دھونے کو دیا, کہا کہ اس کو دھو دو. انہوں نے کہا یا رسول اللہ کل ہی تو میں نے دھویا تھا. پیغمبر نے فرمایا کہ کیا تم نہیں جانتی کہ کپڑے بھی اللہ کی تسبیح کرتے ہیں اور جب کپڑے میلے ہو جاتے ہیں تو ان کی تسبیح رک جاتی. تو میلے کپڑے جتنی دیر, جب یہ ہے کہ گندے برتن نہ رکھے جائیں گھروں کے اندر, آپ سنتی نہیں ہیں کہ بہتر ہے کہ برتن صاف, عام طور پہ یہ ہوتا ہے کہ ماسی صبح کو آئے گی تو سارے گندے برتن جمع کر کے آپ رکھ رہیں گے, وہ ان کی تسبیح رک جائے گی برتنوں کی. میلے کپڑے جتنے جمع کر کے رکھیں گے ایک ہفتے بعد دھوئیں گے مثلا, ان کی تسبیح رکی رہے گی. تو میلی چیزیں یہ اللہ کی تسبیح نہیں کرتی. پیغمبر نے فرمایا میلے کپڑے اللہ کی تسبیح نہیں کرتے. اچھا اب یہ تسبیح کس نوعیت کی ہوتی ہے, کیا زبان حال سے ہوتی ہے یا زبان قال سے ہوتی ہے؟ دیکھیے ایک ہوتا ہے زبان حال اور ایک ہوتا ہے زبان قال. مثلا آپ کسی سے کہتی ہیں کہ آج تو میں بہت تھک گئی, یعنی اپنی تھکاوٹ کا اظہار آپ نے زبان قال سے کیا, بتایا لوگوں کو میں تھکی ہوں ورنہ بظاہر پتہ نہیں چل رہا تھا, اس کو کہتے ہیں زبان قال. اور ایک ہوتی ہے زبان حال, تمہاری آنکھیں بتا رہی ہیں کہ تم کل رات سوئی نہیں. اب یہ کیا ہو رہا ہے کہ آنکھیں بتا رہی ہیں, یہ زبان حال. تمہارا چہرہ بتا رہا ہے کہ آج تم بہت پریشان, چہرہ بتا رہا ہے, یہ زبان حال ہے ورنہ چہرہ بولتا تو نہیں ہے, اس کو زبان حال کہا جاتا ہے. تو یہ جو تسبیح ہے موجودات ہے, یہ جو تمام موجودات اللہ کی تسبیح کر رہی ہیں, یہ کہ ان کی کیا کوئی زبان ہے یا زبان حال ہے؟ کہ زبان قال سے تسبیح کرتی ہیں یا زبان حال سے، جس میں مختلف علماء کے نظریات ہیں. بہرحال سب سے بہتر نظریہ یہ ہے کہ یہ موجودات جتنی بھی ہیں یہ زبان حال سے بھی اللہ کی تسبیح کرتی ہیں اور زبان قال سے بھی کرتی ہیں، سنائی بھی ان کی تسبیح دیتی ہے، بس کان ہونے چاہیے جو اس تسبیح کو سن سکے. اور دیکھیے آج کل یہی سب چیزیں زبان حال اور زبان قال کے اندر، یعنی جسے کہا جاتا ہے کہ کائنات جو ہے اس کا ذرہ ذرہ زبان حال اور زبان قال سے اللہ کی تسبیح کر رہا ہے، یعنی گیلیکسیز اور جتنے بکھرے ہوئے اجسام ہیں یہ سارے کے سارے اللہ کی تسبیح کے اندر مشغول. اچھا روایت میں ایک یہ بھی بات آئی ہے کہ صرف ایک مرتبہ کا سبحان اللہ کہنا یہ حضرت سلیمان کی پوری سلطنت سے بہتر، کیا کچھ حضرت سلیمان کی سلطنت میں نہیں فرمایا. اتنی اہمیت ہے ان کی کہ باقاعدہ کچھ غربا ایک دفعہ پیغمبر اسلام کی خدمت میں مسجد نبوی میں تشریف لائے. اللہم صلی علی محمد و علی محمد. کہ یا رسول اللہ دولت مند تو ہم سے آگے نکل گئے، ایک لحاظ سے انہوں نے شکایت کی وہ غلام آزاد کر سکتے ہیں ہم غلام آزاد نہیں کر سکتے، وہ حج پر جاتے ہیں اس زمانے میں بھی حج پر جانا ہے کہ خراجات ہوتے تھے، وہ حج کر سکتے ہیں ہمارے لیے حج کرنا مشکل ہے، وہ صدقات کثرت کے ساتھ دیتے ہیں ہمارے لیے صدقات دینا جو ہے بہت مشکل ہے، وہ اسلحہ خرید کر جہاد کے اوپر جا سکتے ہیں ہمارے لیے اتنا پیسے ہمارے پاس نہیں کہ ہم اسلحہ خرید سکیں. تو پیغمبر اسلام نے کہا کہ تم یہ کر سکتے ہو کہ روزانہ اگر 100 مرتبہ تم اللہ اکبر کہو تو یہ 100 غلام آزاد کرنے سے بہتر ہوگا. 100 غلام روزانہ تم 100 مرتبہ اللہ اکبر کہہ کر، یعنی جو پیغمبر نے چیز بتائی. اور جو شخص 100 مرتبہ سبحان اللہ کہتا ہے وہ 100 اونٹ حج پر ساتھ لے جانے سے زیادہ افضل ہے. انسان حج پہ ایک جانور قربانی کا لے کے جاتا ہے، وہ 100 اونٹ حج پہ جس طرح قربانی کے جانور ساتھ لے کر جائے اور وہاں پر اللہ کی راہ میں قربانی کرے اس سے بہتر. اور جو 100 مرتبہ الحمدللہ کہتا ہے وہ جنگی ہتھیاروں سے لے 100 گھوڑے راہ خدا میں جہاد کے لیے لے جانے سے افضل. اور جو 100 مرتبہ لا الہ الا اللہ کہتے اس کا عمل تمام لوگوں کے اعمال سے افضل ہو جائے گا. تو پیغمبر نے یہ تمام چیزیں بتائیں، غریب غربا جتنے تھے خوشی خوشی وہاں سے چلے گئے. حضرت امیر المومنین فرماتے ہیں کہ امیروں نے بھی اس حدیث کو سن لیا اور وہ بھی ان تمام اذکار کو بجا لانے لگے. اب غریب جو تھے وہ دوبارہ شکایت لے کے پیغمبر اسلام کے پاس آئے، کیا یا رسول اللہ وہ تو یہ اعمال سارے تو امیروں نے بھی کرنے شروع کر دی. تو پیغمبر اسلام نے فرمایا یہ خدا کا ایک احسان ہے اور وہ جسے چاہتا ہے احسان مند بناتا ہے، وہ صاحب عظمت اور صاحب فضل ہے. درود بھیجیے محمد. تو یہ جو تسبیح آپ پڑھتی ہیں، تسبیح حضرت زہرا، اس کے اندر یہ تمام کے تمام اذکار جو بھی آپ نے سنے جو اتنا اتنا فائدہ دلوانے والے ہیں، وہ اپنے خاص عدد کے مطابق وہ کتنے زیادہ فائدے آپ کو دلوا رہے ہیں. باقاعدہ جو تسبیح حضرت زہرا کا واقعہ جو ہر شخص نے سنا ہوا ہے کہ ایک دفعہ مال غنیمت کے سلسلے میں کچھ کنیزے اور غلام پیغمبر کے پاس آئے ہوئے تھے. تو اچھا دیکھیے اس زمانے میں لوگ بڑا اعتراض کرتے ہیں کہ بھئی غلامی اور کنیزی یہ کیا ہے. اس زمانے میں کنیزی اور غلامی کا جو تصور تھا وہ یہ تھا کہ گویا ان افراد کی پرورش کی ذمہ داری قبول کرنا، انہیں پڑھانا لکھانا، انہیں ہر ہنر سکھانا، ان کو مہذب بنانا، اور یہ تمام کام جب انجام پا جاتے تھے تو معصومین کی سیرت یہ تھی کہ اس کے بعد غلاموں اور کنیزوں کو آزاد کر دیا کرتے تھے. تو باقاعدہ من لا یحضر الفقی کی روایت ہے کہ اس قدر شہزادی مشک کا پانی بھر بھر کر لاتی تھیں کہ باقاعدہ کاندھوں پر وہ مشک کو باندھنے کے لیے جو خاص قسم کا ایک چیز ہوا کرتی تھی اس کے نشانات کاندھوں پر آ گئے تھے. اور سینکڑوں کی تعداد میں جو روٹیاں پکاتی تھیں مستحقین کے لیے اور گیہوں کی جو پسائی ہوا کرتی تھی تو اس سے لباس انتہا سے زیادہ گردالو ہو جاتا تھا، اور اس روٹیوں کی پکائی میں جو آگ اور دھواں نکلتا تھا وہ اس حد تک زیادہ شہزادی کے لباس کو متغیر کر دیتا تھا کہ پورے لباس کا رنگ ہی تبدیل ہو جاتا تھا، اور چکی چلا چلا کے ہاتھوں میں چھالے پڑ گئے تھے. حضرت امیر سے دیکھا نہیں گیا اور کہا کہ آپ اپنے بابا کے پاس جائیے اور کنیز کی خواہش کریں کہ وہ آپ کو جتنا حق آپ کا ہے، جتنا حق دیگر صحابہ کا ہے اتنا ہی حق آپ کا بھی ہے، تو آپ درخواست لے کر اپنے بابا کے پاس جائیے. حضرت زہرا گئیں، اور ایک دفعہ تو بابا سے کہنے کی ہمت بھی نہیں ہوئی اور بغیر کچھ کہے وہاں سے واپس آ گئیں. پیغمبر کو پتہ چلا کہ شہزادی آئی تھی، تو پیغمبر اس کے بعد شہزادی گھر خود تشریف لائے. در سیدہ آج بھی لوگ وہاں جاتے ہیں، مسجد نبوی. اور اندر جو حجرے بنے ہوئے ہیں ان میں سے کوئی ایک حجرہ شہزادی کا بھی. تو جا کر اپنی خواہش کا شہزادی نے بہرحال اظہار کیا، کہا بیٹی ٹھیک ہے، تمہیں کنیز چاہیے یا ایسی تسبیح سکھا دوں جو ملائکہ آسمانی کو بھی بہت پسند. بیٹی نے فوراً کہا بابا مجھے تسبیح عطا فرمائیے. پیغمبر نے تسبیح کا وہ طریقہ عطا فرمایا جو آج ہم سب لوگ نمازوں کے بعد اس تسبیح کو پڑھتے ہیں. شہزادی انتہائی خوشی کے عالم میں اس تسبیح کو لے کر گھر آئیں. حضرت امیر نے پوچھا کہ کیا کنیز کو ساتھ لائی ہو؟ انہوں نے کہا کہ ابو الحسن اس سے بھی زیادہ بہتر چیز میں لے کر آئی ہوں. اور جب بتایا کہ بابا نے یہ والی تسبیح دی ہے، اس تسبیح کا ذکر سن کر حضرت امیر بھی خوشی سے نہال ہو گئے. اور ابھی کچھ ہی دن اس کو پڑھتے ہوئے ہوئے تھے اس تسبیح کو کہ پروردگار نے حضرت زہرا کو وہ کنیز بھی عطا کر دی کہ تمام دنیا کے صاحبان اقتدار اور ملکاؤں کے نام آج آپ کو یاد نہیں ہیں، لیکن اس کنیز کا نام ہر مومن کے دل کے اوپر نقش ہے، فضا. لوگ اس کنیز کا نام رکھنا سعادت سمجھتے ہیں. اور اس کے بعد اس کنیز کا ہاتھ شہزادی کے ہاتھ میں دیا اور ایک ہدایت بھی کی. ہدایت شہزادی کو نہیں تھی، اصل میں وہ شہزادی کی ماننے والیوں کو تھی کہ کنیز میں تمہارے سپرد کر رہا ہوں، مگر دیکھو پورا کام اس پر ڈال کر گھر کے کاموں سے غافل نہ ہو جانا. اور یہ بھی ہمارے چھٹے امام نے جملہ ارشاد فرمایا تھا کہ پیغمبر نے فرمایا تھا کہ میں تم کو ایسی چیز دے رہا ہوں کہ جو دنیا و مافیہ سے بہتر ہے، اور یقیناً اگر کوئی اس سے زیادہ بہتر چیز ہوتی تو پیغمبر اپنی بیٹی کو وہی چیز عطا کرتے. یعنی اس پوری کائنات میں تسبیح حضرت زہرا سے افضل کوئی بھی چیز نہیں. تو اب حضرت زہرا نے خود بھی اس تسبیح کو تعقیبات میں پڑھنا شروع کر دیا، اور پیغمبر اپنی اس بیٹی کی عبادت کے متعلق یہ جملہ ارشاد فرماتے تھے کہ میری بیٹی تمام جہان کی عورتوں کی سردار ہے، اور جب میری بیٹی عبادت کے لیے کھڑی ہوتی تو اس کا نور ملائکہ کو روشنی عطا کرتا. جس طریقے سے ستارے اہل زمین کو روشنی عطا کرتے ہیں، اور اللہ اپنے ملائکہ سے کہتا ہے اے ملائکہ میری اس کنیز فاطمہ کو دیکھو جو میری عبادت میں مصروف ہے، اس کا بدن میرے خوف سے لرز رہا ہے اور انتہائی حضور قلب کے ساتھ یہ میری عبادت کر رہی ہے، انتہائی حضور قلب کے ساتھ میری عبادت اور میری اطاعت میں مصروف ہے، میں تمہیں گواہ بناتا ہوں کہ میں نے فاطمہ کے شیعوں کو جہنم کی آگ سے امان دے دی. تو شہزادی خود اس تسبیح کو پڑھا کرتی تھی. اچھا، اب اس تسبیح کو پڑھنے کا ایک خاص طریقہ ہے جو کہ سب کو پتہ ہی ہے کہ 34 مرتبہ اللہ اکبر اور 33 مرتبہ الحمدللہ اور 33 مرتبہ سبحان اللہ پڑھا جاتا ہے. یہ طریقہ ہے. اور ایک طریقے میں इसके बरखिलाफ भी है, यानी इसको उल्टा करके तस्बीह को पढ़ा जाता है, लेकिन सबसे ज्यादा बेहतर और राइज तरीका जो है वो यही है, सबसे ज्यादा अफजल तरीका भी यही, जिस तरह आप पढ़ती हैं इसी तरीके से पढ़िए। इसमें एक मसला सिर्फ ये पेश आता है कि बाज़ औक़ात हमें फ़िक़्ही मसला भी बयान हो जाए कि शक आ जाता है इसमें कि हमने कितनी तकबीरात तहमीदात, तहमीदात इसमें गलत हो गया, तहमीदात या तस्बीहात पढ़ी, यानी तकबीरात 34 मरतबा अल्लाह अकबर, तहमीदात 33 मरतबा अल्हम्दुलिल्लाह, तस्बीहात 33 मरतबा सुबहान अल्लाह। अच्छा, जहां पर आपको ये शक हो कि कहीं मैंने कम तो नहीं पढ़ दी, तो अगर आप अगले मरहले में दाखिल नहीं हुई हैं तो आप कम पर बिना रखकर, मसलन आपको यह है कि पता नहीं मैंने ये 34 दफा अल्लाह अकबर पढ़ा है या 33 दफा पढ़ा है, और अभी आप अल्हम्दुलिल्लाह शुरू नहीं किया आपने, उस वक्त शक हो रहा है आपको, तो आप कम पर बिना रखें, यानी समझेंगे 33 दफा पढ़ा है, एक दफा और पढ़ के 34 का अदद मुकम्मल करें और उसके बाद अल्हम्दुलिल्लाह की तरफ जाएं। और अगर आप उस मरहले से आगे बढ़कर अगले जिक्र में आ गई, आपने अल्हम्दुलिल्लाह पढ़ना शुरू किया और शक हो रहा है कि मैंने शायद अल्लाह अकबर 34 दफा नहीं पढ़ा, उस सूरत में शक की तरफ तवज्जो ना दें, शक की तरफ तवज्जो, ये उस वक्त था मरहला शक पे तवज्जो देने का कि जब आप अगले मरहले में दाखिल ना हुई। लेकिन जैसे ही आपने अगला जिक्र पढ़ना शुरू कर दिया, अगले मरहले में आ गई, तो पिछले जो जिक्र के मुतालिक शक हो रहा है उस पर आप तवज्जो नहीं देंगे। अच्छा, अगर ये शक हो रहा है कि मैंने ज्यादा पढ़ दिए हैं, बाज़ औक़ात ये भी होता है, खासतौर पर उंगलियों पे जो लोग पढ़ रहे होते हैं उन्हें अक्सर ये होता है कि मैं शायद मैंने ज्यादा पढ़ दी, तो आप फिर दिल में ये नियत ये करें कि जितना मुअय्यन अदद था वो मैंने तस्बीहत हज़रत ज़हरा के तौर पर पढ़ा है, और जो ज्यादा पढ़ दिया है मैं उस पर से हाथ उठाती हूं, यानी वो एक अलग से एक मुस्ताहब जिक्र हो गया, वो तस्बीहत हज़रत ज़हरा का पार्ट नहीं था, तो उससे भी कोई फर्क, लोग अक्सर कहते हैं कि अरे हमने तो ज्यादा पढ़ दिए फिर दोबारा पढ़ना शुरू कर देते हैं, नहीं इसकी कोई जरूरत नहीं। दिल में उस वक्त ज्यादा पढ़ने के बाद भी आप ये कहें कि जितने मैंने उसमें अस्कार मुअय्यन थे वो तस्बीह की तौर पर मैं काउंट करती हूँ, और जो ज्यादा पढ़ते हैं उस पर से मैं अपने हाथ को उठाती हूँ, यानी वो तस्बीह के तौर पर नहीं थे बल्कि अलग से एक जिक्र खुदा वो शुमार हो जाए आपके लिए। तो अच्छा, बाज़ औक़ात ये भी होता है कि यकीन है कि मैंने ज्यादा पढ़ दी, नहीं अगर पहले तो ये कि यकीन है कि कम पढ़ी है, पहले इसको डिस्कस कर लेते हैं। अगर यकीन है कि मैंने कम पढ़ी है, वो तो पहले तो शक हो रहा था ना कि पता नहीं कम पढ़ी है या नहीं, तो वो जो शक का मसला आपने सुना, लेकिन यकीन है कि कम पढ़ी है, तो एक रिवायत में ये आया है कि जिसके भी मुतालिक आपको यकीन हो कि मसलन मैंने 34 दफा अल्लाह अकबर में से इतने अदद कम पढ़े हैं, तो एक रिवायत में है इमाम फरमाते हैं कि वो दोबारा से उस अदद की तरफ जाए, उसको मुकम्मल करे और उसके बाद फिर अगले मरहले की तरफ आए, अगर किसी को यकीन है कि उसने कम पढ़ी, और अगर यकीन है कि उसने ज्यादा पढ़ दी है तो फिर वही वाला मसला जो अभी इससे पहले भी बयान हुआ कि यकीन है कि ज्यादा पढ़ दी है तो ज्यादा पर से अपने हाथ को उठा ले और कहे जो मुअय्यन अदद मैंने तस्बीह के तौर पर जो पढ़ा है वो तस्बीह मैं शुमार करती हूँ, उससे ज्यादा एक आम जिक्र बन जाएगा। तो बहरहाल एक ये बस इसमें इस तरह के कुछ मसाइल हैं कि शक की सूरत में क्या किया जाता है। देखिए इसमें अभी भाई क्या फर्क पड़ता है, अल्लाह का जिक्र ही तो था, ज्यादा पढ़ दिया जाए तो कोई बात नहीं जितनी ज्यादा पढ़ दें, इसमें अदद के अंदर मुनहसर क्यों किया गया है आमाल और अस्कार को, इसकी इतनी अहमियत क्यों है? उलमा फरमाते हैं कि देखिए अदद की रियायत के अंदर बड़े बड़े इसरार पोशीदा हैं, बड़े राज हैं इसके अंदर कि 34 दफा क्यों है, 33 दफा क्यों है, आदाद की इतनी अहमियत क्यों है। देखिए खास तासीर भी होती है, आप देखती हैं कि आप फोन के कितने सारे ज्यादा डिजिट्स होते हैं, एक भी डिजिट आपने अगर सही तौर पर उसको प्रेस नहीं किया, एक रह गया तब भी फोन नहीं मिलता है, चाबी के दाने दंदाने जो होते हैं उसमें एक भी अगर दाना कम है या दंदाना उसका उसकी शक्ल वैसी नहीं है जिस तरीके से चाबी के ताले के अंदर लगती है, वो ताला कभी नहीं खुलता है। इसी तरीके से आमाल और अस्कार में अदद की अहमियत, फाजिल शोस्तरी हमारे कालिम गुजरे हैं, उनकी एक किताब है वफ़कुल मुराद फिल इल्मुल औकाफे औफाक वल आदाद, बाकायदा उनकी किताब है, उसमें उन्होंने इसके मुतालिक ये बात कही कि जो अदद है ना कि इतनी दफा इस चीज को पढ़ा जाए, उसकी एक मिसाल लिखी है, पानी के उस हौज की मानिंद है जिसमें इंसान गुस्ले इरतमासी का इरादा रखता हो, डुबकी लगा के जो गुसल किया जाता है। फरमाते हैं अगर पानी की गहराई कम है तो गोता लगाना दुश्वार होगा। भाई पूरा इंसान गोता लगा ही नहीं सकता, पानी इतना कम है नहीं, अदद आपने अगर कम कर दिए तो कभी गुस्ले इरतमासी रहमत खुदा के हौज के अंदर आप पूरे शराबोर नहीं हो सकेंगे। और अगर गहराई बहुत ज्यादा हो तो तालाब की, यानी अदद आपने जरूरत से ज्यादा पढ़ दिए तो डूब जाने का खदशा हो जाएगा। तो उन्होंने एक मिसाल दी है इसकी कि ऐसा ही है जैसे इंसान किसी हौज में गुस्ले इरतमासी करे, पानी कम होगा तो डूबने, या पानी कम होगा तो गोता नहीं लगा सकेगा, पानी बहुत ज्यादा हुआ तो डूबने के इम्कान हो जाएंगे, या उसकी इसके अंदर कोई नुकसान तो नहीं होता लेकिन असर पजीरी मुतासर होती। जैसे कि आयतुल्ला नकुदेगी का अमल पिछली मरतबा आपने सुना था कि जनाब बाहुबल अली अल अजीम तक जो है वो आयतल कुर्सी जो है वो पढ़ी जाए, आपने कहा कि भाई क्या हर्ज है अगर मैं हुम्फिया खालिदून तक पढ़ लूँ, नहीं उसकी असर पजीरी मुतासर होती। उलमा ने इसी की मिसाल दी कि मसला अगर किसी शख्स को मसला डायबिटीज है तो उसको कोई एक मुइन दवा खानी होती, वो मेडिकल स्टोर जाकर कहे डायबिटीज की जितनी दवाएं हैं सारी उसमें से मैं मेडिकल स्टोर से निकाल कर एक वक्त में खा लूं तो क्या होगा, मौत वाकई हो सकती है उसकी। देखा जाए तो उसने सारी दवाएं डायबिटीज की खाई, उसमें उसका मर्ज शफायाब होना चाहिए था, नहीं इन्हें नुकसान हो जाएगा। तो कभी जो कहा जाता है कि फला सूरे की फला आयत पढ़े, आपने कहा पूरी आयत पढ़ने के बजाय पूरा सूरा क्यों ना पढ़ लूं, तो उसकी असर पजीरी मुतासर हो सकती है। पढ़ तो सकते हैं, गुनाह कोई नहीं है, आयात को पढ़ने का सवाब भी मिलेगा, लेकिन जिस खास अमल के लिए वो मखसूस आयत ही बताई गई है उसको आयत के तौर पर ही पढ़ना है, पूरे सूरे के तौर पर पढ़ना, फिर वो मेडिकल स्टोर वाली मिसाल हो जाएगी कि उतनी जरूरत नहीं थी। और इसकी रिवायात के अंदर भी आई कि बाकायदा इमाम ने एक दुआ तालीम की, लोग उसी वक्त बैठे बैठे दुआ को पढ़ने लगते थे, एक सहाबी ने उसके अंदर बेयदहिल खैर का इजाफा कर दिया। इमाम ने फरमाया कि बेशक हर खैर खुदा के हाथ में है लेकिन जितना मैंने कहा है फकत उतना पढ़ो, इसमें इजाफा कुछ ना करो। इमाम ने वो मशहूर जो दुआ है या मुकल्लिबुल कुलूब वाली, उस रावी ने या मुकल्लिबुल कुलूब कुलूब वल अबसार वल अबसार का इजाफा कर दिया। इमाम ने फरमाया यकीनन खुदा मुकल्लिबुल कुलूब वल अबसार है लेकिन जितना हमने कहा है फकत उतना पढ़ो, वल अबसार का इजाफा ना करो। और यही वजह है कि उलमा ये जो फरमाते हैं, लोग कहते हैं भाई क्या फर्क पड़ता है अगर हम तशहुद में शहादत सालिसा का इजाफा कर लें तो हम हज़रत अमीर की गवाही तो दे रहे हैं। तो देखिए ये तमाम चीज़ों का ही फर्क पड़ जाता है कि परवरदिगार ने जिस चीज़ का हुक्म नहीं दिया उसको आप अपने तौर पर इस तरह से इजाफा करें, ना सिर्फ असर पजीरी चीज़ों की मुतासर होती है बल्कि कुछ मुज्तहिदीन के नज़दीक तो नमाज भी बातिल हो जाएगी। तो बहरहाल ये इन चीज़ों का ख्याल रखना चाहिए, जो आदात अस्कार चीज़ें बताई गई हैं उसके मुताबिक ही अमल करें, उसको अपने तौर पर बनाने की कोशिश ना करें, ना उसमें कोई इजाफा करें और ना कमी। तस्बीह हज़रत ज़हरा कब पढ़नी चाहिए, कब पढ़ें? देखिए सबसे पहले तो ये कि हर नमाज के बाद तस्बीह हज़रत ज़हरा की बहुत ताकीद, हर वाजिब नमाज के बाद भी ताकीद है और हर मुस्तहब नमाज के बाद भी ताकीद। और इमाम फरमाते हैं अगर हर वाजिब नमाज के बाद तस्बीह हज़रत ज़हरा को बजा लाए इस हालत में कि अभी उसने पहलू को तब्दील ना किया हो, यानी अपने दाएं पांव को बाएं पांव के ऊपर से हटाया ना हो, तो उसके तमाम गुनाह बख्श दिए जाते हैं और उसकी उस पर जन्नत वाजिब हो जाती है। हर नमाज के बाद तस्बीह हज़रत ज़हरा का पढ़ना। दूसरा मौका जो तस्बीह हज़रत ज़हरा का है वो है सोने से पहले। ये उन अफराद में शुमार हो जाएगा जो अल्लाह को बहुत ही ज्यादा याद करते हैं। कुरान में ऐसे अफराद की बहुत ज्यादा तारीफ की गई जो अल्लाह को बहुत ज्यादा याद करते हैं। तो सोने से पहले जो अफराद भी तस्बीह हज़रत ज़हरा पढ़कर सोते हैं उन अफराद में उनका शुमार हो जाता है जो अल्लाह को बहुत ज्यादा याद करते हैं। और इसका एक और बहुत बेहतरीन फायदा हमारे छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम ने, इमाम फरमाते हैं कि जब भी कोई शख्स बंदा मोमिन बिस्तर पर जाता है एक फरिश्ता उसकी हिफाजत के लिए आ जाता है और शैतान भी एक आता है उस वक्त उसको गुमराह करने के लिए। फरिश्ता कहता है कि अपने दिन का इख्तिताम खैर पर करो, अपने दिन का इख्तिताम खैर पर करो और रात को खैर से शुरू करो। अच्छा, शैतान आकर ताकीद करता है कि अपने गुनाह का, अपने दिन का इख्तिताम गुनाह पर करो और रात को गुनाह से शुरू करो। अच्छा, इसके अंदर वो अफराद भी शामिल हो जाते हैं जिन जो पढ़कर सो रहे होते हैं और उनका इरादा ये होता है कि वो नमाज फजर को सुबह को नहीं उठेंगे। वो बेनमाजी खास तौर पर इसका शिकार हो जाते हैं। शैतान कहता है दिन में भी तुमने नमाजें नहीं पढ़ी हैं, उसका अख्तिताम भी गुनाह पर तुमने किया है, अब इस रात का जो शुरुआत है ये भी गुनाह के ऊपर करो, और इसका इरादा करवाता है कि सुबह नमाज नहीं पढ़नी। अच्छा, अब इमाम फरमाते हैं कि अगर ये फरिश्ता ये बात कह रहा है और शैतान ये बात कह रहा है, अगर बंदा मोमिन फरिश्ते की बात को तस्लीम कर ले और तस्बीह हजरत जहरा पढ़ ले, तो फरिश्ता शैतान को उसी वक्त दूर कर देगा और बेदार होने तक वो फरिश्ता उस बंदे मोमिन की हिफाजत करेगा, और वो फरिश्ता सारी रात इबादत में मसरूफ रहेगा और खुदा उस फरिश्ते की तमाम रात इबादत का सवाब इस बंदे मोमिन के नामे अमाल में लिख देगा। तस्बीह हजरत जहरा सोते वक्त पढ़ना बेपनाह फायदे दिलवाता है। तीसरा मौका तस्बीह हजरत जहरा पढ़ने का, खास तौर पर उलमा और बुजुर्गों की कबूर की जियारत से पहले भी तस्बीह हजरत जहरा पढ़ने की ताकीद। लोग आमतौर पर जैसे होम जाते हैं, नजफ जाते हैं और दीगर उलमा के कबूर के ऊपर जाते हैं, तो वहां पर भी तस्बीह हजरत जहरा को पढ़ने की ताकीद आई। उलमा और बुजुर्गान दीन की कब्रों पर जाकर तस्बीह को पढ़ना, और आमूमी तौर पर भी इंसान जब कब्रिस्तान जाता है वहां पढ़कर तमाम अरवाह मोमिनीन को हदिया कर दे तो वो भी बहुत ज्यादा फायदेमंद होगा। इसके अलावा सफर से पहले, या सफर से पहले पढ़ना भूल गया तो सफर के दौरान तस्बीह हजरत जहरा पढ़े, पूरा सफर सलामती के साथ उसका वापस आने तक सही और सालिम रहेगा। और खास तौर पर एक सोते वक्त बुरे ख्वाबों से बचने के लिए तो बहुत से उलमा ने ताकीदी मुस्तहब करार दिया है तस्बीह हजरत जहरा का पढ़ना। जिन अफराद को बुरे बुरे ख्वाब आते हों या वो चाहें कि मुझे बुरे ख्वाब ना आए, तो वो सोने से पहले तस्बीह हजरत जहरा पढ़े। वाजिब नमाजों के बाद भी बहुत ताकीद है, मुस्तहब नमाजों के बाद भी बहुत ताकीद है, और तस्बीह का पढ़ना खुद अलग से भी एक फजीलत है। देखिए, जैसे कुनूत है, कुनूत अलग से नमाज से हटकर कोई कुनूत नहीं है, नमाज के अंदर ही सिर्फ कुनूत पढ़ा जाता है। तीन जो तकबीरात हैं वो नमाज ताकीबात नमाज के तौर पर पढ़ी जाती हैं, उनका ताल्लुक भी नमाज से है। लेकिन तस्बीह हजरत जहरा मुस्तकिल खुद भी एक इबादत है, यानी अगर आप नमाज नहीं भी पढ़ें तब भी तस्बीह हजरत जहरा पढ़ना एक अलग से एक मुस्तकिल इबादत शुमार की गई। और वैसे तस्बीह हजरत जहरा है, लेकिन देखें तो तमाम चीजें अल्लाह की तस्बीह हैं, तस्बीह हजरत जहरा के नाम से, लेकिन तमाम तस्बीह अल्लाह की। और उलमा फरमाते हैं कि अगर इस तस्बीह को कोई शख्स पढ़ता है तो वह कुरानी हुक्म पूरा कर देता है, या अय्युहल्लज़ीना आमनू उस्कुरुल्लाह ज़िक्रन कसीरा, और उसका शुमार जिक्र कसीर करने वाले अफराद में हो जाता है, इमाम फरमाते हैं। और इतनी अहम तरीन ये तस्बीह है कि जिस वक्त सिफीन की, ये सिफैन की घुमसान की जंग हो रही थी, उसमें भी हजरत अमीर तस्बीह हजरत जहरा उस वक्त भी उन्होंने फरामोश नहीं की थी। और यही वजह है कि इमाम 1000 रकात से ज्यादा अफजल इस तस्बीह को पढ़ना शुमार करते थे, 1000 रकात से अफजल। और यही वजह है कि जो आप वो सुनती हैं ना, शहजादी का वक्त शहादत, जो असमा से आखिरी अल्फाज उन्होंने कहे थे, असमा जब मेरी तस्बीह की आवाज आना बंद हो जाए तो समझ जाना कि मैं इस दुनिया से चली गई, कि अब मैं इस दुनिया में नहीं रही। यानी ये आखिरी कलमात, कलमात तस्बीह सबसे बेहतरीन, यकीनन ये वही तस्बीह होगी जो कि شہزادی کو پیغمبر اسلام نے عطا کی تھی، یعنی شہزادی کے حالت احتضار کے جو کلمات ہیں، جیسے آپ نے چوتھے امام کا سورہ واقعہ کا سنا، شہزادی کے آخری کلمات یہ تسبیح تھے. تو اس تسبیح کی بہت زیادہ اہمیت اس لحاظ سے. اچھا خود اس تسبیح کو کوشش کریں کہ ایسی چیز ہے تسبیح، ایک تو ہر وقت آپ کو خدا کا ایک ذکر یاد دلائے گی، اس کو ہاتھ میں رکھنے کی بھی تاکید آئی. دیکھیے آج کل بہت ساری چیزوں کو نا بدنام کر دیا گیا، روڈوں کے کناروں پر برقع پہننے والی عورتوں نے پردے کو بدنام کرنا شروع کر دیا، داڑھی رکھنے والے بہت سارے دہشت گردوں نے داڑھی کو بدنام کر دیا، کچھ دہشت گرد مدارس نے اچھے تمام مدارس کو بدنام کرنے کی کوشش جو ہے وہ کی ہے. اور اسی طریقے سے اس تسبیح کو ہاتھ میں لینے، بہت سارے ریاکاروں نے اس تسبیح کو ہاتھ میں لے کر اور بدنام کرنے کی کوشش کی. کفار کے اندر بھی اس قسم کے بہت سارے ریاکار ہیں کہ جن کے ہاتھ پوری انسانیت کے خون کے اندر نہلائے گئے ہیں گویا، اور خود مسلمانوں کے اندر بھی بہت سارے افراد اس قسم کے ہیں کہ جہاں آپ ایک لاکھ دانوں کی تسبیح اور 10 لاکھ دانوں کی تسبیح، اس طرح کی چیزیں رائج کر کے اس تسبیح کو بھی اگر کوئی ہاتھ میں لیتا ہے تو لوگ اس کو ریاکاری کے طور پر اس کو تعبیر کرتے ہیں. اس قسم کی چیزوں کو آج کل یہ بھی بہت ہو گیا ہے نا. انشاءاللہ یہ جب ہماری گفتگو ایک آئے گی، ایک تو شاید اگلی گفتگو تو اب جو کچھ باقی ماندہ تعقیبات ہیں اس موضوع پر ہوگی، لیکن اس کے بعد نمازوں کو قبول کیسے کروائیں، اخلاص اس کے اندر کیسے پیدا ہو، تو اس کے اندر یہی ایک بڑا مسئلہ آج کل ہو گیا ہے کہ ہر چیز کے اندر سیلفی لینے کا ایک مسئلہ اخلاص کے منافی ہے. وہ انشاءاللہ اس پہ بھی ہماری گفتگو آئے گی. تو جو خالصتاً اللہ کے لیے کرنے والی چیزیں تھیں ان کو بھی لوگ جو ہے ریاکاری کے لیے کرنے لگے. یہ اتنی بڑی تسبیحیں بنانا، 1 لاکھ دانوں کی، 10 ہزار دانوں کی، 10 لاکھ دانوں کی تسبیحیں بنانے کا کیا اس کی تک ہے؟ بہرحال تو اس لحاظ سے تو ہاتھ میں لینے کی بڑی تاکید ہے، یہ بات بیان ہو رہی تھی کہ جس کو لوگوں نے بدنام کر دیا. دیکھیے اہل حرم جب دربار یزید میں پہنچے تھے تو یزید نے چوتھے امام کو قتل کرنے کا ارادہ کیا تھا اور حکم دیا تھا کہ ان کو میرے سامنے لا کر کھڑا کیا جائے اور میں ان سے کچھ سوالات پوچھوں گا، اگر یہ جوابات نہیں دے سکے تو میں ان کو قتل کر دوں گا. اچھا یزید نے دیکھا کہ چوتھے امام مسلسل ہاتھ میں تسبیح لے رہے ہیں، کوئی ذکر پڑھ رہے ہیں اور تسبیح کو گھما رہے ہیں. پوچھا یہ کیسی تسبیح ہے جو آپ پڑھ رہے ہیں؟ فرمایا کہ میرے بابا نے میرے جد سے نقل کیا ہے کہ رسول اسلام نماز فجر کے بعد کسی سے گفتگو نہیں کرتے تھے اور تسبیح ہاتھ میں لے کر تسبیح کے اوپر ذکر کرتے تھے، اور باقاعدہ خاص ذکر تھا وہ بھی امام نے بتایا کہ اللہم انی اذبحت سے شروع ہوتا. تو امام نے فرمایا کہ اس دور اس کے بعد جب یہ ذکر پیغمبر پڑھ لیتے تھے تو اس کے بعد جس سے بھی بات کرنا چاہتے تھے بات کرتے تھے، اس تسبیح کو ہاتھ میں لے کر بغیر کسی ذکر کو پڑھے بس تسبیح کے عدد کو گنا کرتے تھے، یعنی انگلیوں پر بس تسبیح کو پھیرا کرتے تھے. اور آپ فرماتے ہیں کہ یہ جو ذکر اس پر پڑھتے تھے پیغمبر، یہ ایک طرح کا حرز ہے کہ اگر کوئی نماز فجر کے بعد اس کو پڑھے تو پورا دن بلاؤں سے محفوظ ہو جاتا ہے، اور جب رات ہوتی ہے تو آپ نماز مغربین کے بعد اس ذکر کی تکرار کرتے تھے اور تسبیح کو اپنے تکیے کے نیچے رکھ کر پیغمبر سو جاتے تھے. یعنی اس ذکر کو پڑھے اور رات کو اگر کوشش کریں رات کو اس ذکر کو پڑھنے کے بعد تسبیح کو اپنے تکیے کے نیچے رکھ لے جیسے پیغمبر کرتے تھے، اور فرماتے تھے کہ اس طرح انسان ہر بلا سے محفوظ ہو جائے گا. اور اس وقت امام فرماتے ہیں اور اس وقت بھی جو میں تجھ سے گفتگو کر رہا ہوں اور یہ تسبیح میں لیے ہوئے ہوں تو اپنے جد رسول اللہ کی پیروی کر رہا ہوں، ان کی سنت پر عمل کر رہا ہوں. جب چوتھے امام نے جملے کہے تو فبوہت الذی کفر، وہ کافر مبہوت رہ گیا بالکل، یعنی یزید، اور امام کے قتل کے ارادے سے باز آ گیا. اگرچہ کچھ علماء نے اس روایت کو کہا ہے کہ یہ اتنی زیادہ معتبر روایت نہیں ہے، لیکن بہرحال وہ علماء کہ جو کیا کہتے ہیں کہ عام طور پر تسبیح ہاتھ میں رکھنی چاہیے اور تسبیح کو چاہے کوئی ذکر نہ بھی اگر پڑھیں سے تسبیح کے دانوں پر بھی انگلی گھماتے رہیں تو وہ بھی فائدہ پہنچانے والی چیز ہے. اچھا تسبیح کے بہت سارے فائدوں میں سے ایک فائدہ یہ کہ تسبیح بدبختی سے بھی نجات دلاتی، بدقسمتی سے نجات دلاتی. دیکھیں لوگ آج کل کتنے زیادہ پریشان ہیں، وہ جو کام کریں وہ کام ناکام ہونے لگتا ہے، بزنس فلاپ ہو رہے ہیں، تعلیم کے اندر ناکامیاں ہو رہی ہیں، شادیاں ہونے میں مشکل ہے، شادی ہو جائے तो जनाब शादियां नाकाम हो रही हैं, बच्चे परेशान हो रहे हैं, गर्ज एक नाकामियों का एक सिलसिला और बदकिस्मतियों का एक सिलसिला सा नजर आने लगा। उसमें यकीनन बदआमालियों और गुनाहों का बहुत बड़ा दखल है, लेकिन अलल खुसूस इस वजह से इमाम भी हमारे फरमाते थे कि हम अपने बच्चों को भी उसी तरह जिस तरह नमाज का हुक्म देते हैं, इस तरह तस्बीह हजरत जहरा पढ़ने का हुक्म देते हैं। क्योंकि ये जो तस्बीह है ये बदबख्ती से निजात दिलाती है, बदकिस्मत बनने से निजात दिलाती है। छोटा सा बच्चा भी अगर कोई है और अभी से तस्बीह को पढ़ने का आदी हो गया है, देखिए मसला बहुत हो गया है बच्चों को, आजकल हम देखते हैं उनको बहुत जोर जबरदस्ती करके अगर आप नमाजें पढ़वा भी देते हैं तो उन्होंने इधर नमाज खत्म की और ये जा वो जा, तस्बीह पढ़ने का तो कोई रुझान ही नहीं। तो बचपन से अगर उनकी ये आदत डाल दी जाए तो ये जो बदकिस्मतियां सारी जिंदगी फिर साथ लगी होती हैं, इन तमाम बदकिस्मतियों से भी निजात मिल जाएगी। औलाद आइंदा जिंदगी में कभी परेशानियां उसको नहीं आएंगी, नमाजों से हटकर भी इसको पढ़े, खासतौर पर स्कूल जाते वक्त, घर से बाहर जाते वक्त बच्चों को तस्बीह हज़रत ज़हरा पढ़ने को याद दिलाएं, दरवाजे पर रुक जाएंगे, पहले सब लोग तस्बीह पढ़ेंगे फिर बाहर निकलेंगे। तो इस चीजों को इस तरह से राइज करना चाहिए ताकि आइंदा जिंदगी में मुश्किल ना हो। और सबसे ज्यादा तो इस तस्बीह से शैतान नाराज होता है और अल्लाह की खुशी इस तस्बीह के अंदर। अच्छा, अब एक सवाल ये पैदा होता है कि बदबख्ती खुशकिस्मती में कैसे तब्दील होती, ये तस्बीह पढ़ने से ऐसा क्या होता है? देखिए बदबख्त या बदकिस्मत लोग होते हैं आमतौर पर, जहरी लोग कमतर समझे जाते हैं, बुलंद मुकाम को वो हासिल नहीं कर सकते, नेमतें जो होती हैं वो भी उनसे छिन जाती हैं, नकाइस और ऐब लोगों के सामने उनके जाहिर हो जाते हैं, लोग उन्हें बुरा और हकीर समझने लगते हैं। यही तो होता है ना बदकिस्मती, किसको शुमार की जाती। लेकिन जब वो ये तस्बीह पढ़ना शुरू करता है, तस्बीह पढ़ता है तो 34 मरतबा इसके अंदर अल्लाहु अकबर पढ़ा जाता है, 34 दफा अल्लाहु अकबर, यानी कहा जाता है कि अल्लाह बहुत अजीम है। अब कैसे मुमकिन है कि पढ़ने वाला अल्लाह की बड़ाई और बुजुर्गी बयान करे और खुदा इस पढ़ने वाले को दुनिया में बुलंद ना करे? ये मुमकिन नहीं, वो उसको हकीर और पस्त रह जाने दे लोगों के सामने, ये मुमकिन नहीं है। खुदा तो अपनी जैसी सिफात अपने बंदों के अंदर भी देखना चाहता है ना, जब वो उसकी अजमत बयान कर रहा है तो कैसे मुमकिन है कि अल्लाह को अजीम कहने वाला खुद दुनिया के अंदर छोटा रह जाए? अल्लाह उसको भी बुलंदी अता करेगा, इस तरह से उसकी बदकिस्मती खुशकिस्मती में तब्दील होगी। उसके बाद अल्हम्दुलिल्लाह पढ़ता है, यानी देखिए अल्हम्दुलिल्लाह नेमतों के शुक्र के तौर पर कहा जाता है और परवरदिगार खुद कुरान में कहता है कि लाइन शकर तुम ला अजीदन्नकुम, तुम शुक्र करो मैं तुम्हारी नेमतों में इजाफा करूंगा। तो ये कैसे मुमकिन है जो इतनी मरतबा दिन में अल्हम्दुलिल्लाह कह रहा है और अल्लाह की नेमतों का शुक्र अदा कर रहा है तो उससे नेमतें छिन जाएं और उसमें कोई इजाफा ना हो? ये मुमकिन नहीं। तो लाजमी ऐसे अफराद की बदकिस्मती खुशकिस्मती में बदलने लगती। और जो 33 मरतबा सुबहान अल्लाह कहता है, यानी अल्लाह को वो हर किस्म के नक्स से बरी करता है, हर ऐब से बरी करता है, उसकी तकदीस और तस्बीह बयान करता है, तो कैसे मुमकिन है कि अल्लाह उसको ऐबों और नकाइस के साथ रह जाने वाला करार दे दे? परवरदिगार भी उसकी तमाम ऐबों और कमियों और नकाइस को पूरा करता चला जाएगा, उसमें कोई कमी बाकी रहने नहीं देगा। तो अल्लाह को बड़ा कहने वाला 34 मरतबा, अल्लाह उसको इस दुनिया में बड़ा करेगा। अल्लाह की हम कहने कह 33 मरतबा कहने वाला, अल्लाह उसकी नियमतों में इजाफा करता चला जाएगा। और जो 33 मरतबा सुबहान अल्लाह कहता है, अल्लाह उसके तमाम कमियों और नकाइश को पूरा करेगा, क्योंकि अल्लाह की तकदीस और उसको तमाम ऐबों से और बुराइयों से मुबर्रा करार दे रहा है। तो इस तरह से इसकी बदबख्ती खुशकिस्मती के अंदर तब्दील होती चली जाएगी इन कलमात के जेर असर जो इसके अंदर पाई जाती है। और खुशकिस्मती को बदकिस्मती को खुशकिस्मती में तब्दील करने वाला एक चीज और भी है, वो नमाजों के अंदर ही अगर हो जाए तो, नमाजों के इब्तदान मैंने बयान किया था जब अलहम के बाद के दूसरे सूरे के मसाइल बयान किए थे, उसमें यह है कि अगर कोई शख्स पहली रकत में अलहम के बाद सूरे काफिरून की तिलावत करे तो इमाम फरमाते हैं कि बदकिस्मत भी होगा तो वो खुशकिस्मत बन जाएगा। यानी पहली रकत में, नमाजों की पहली रकत में अलहम के बाद सूरे काफिरून की तिलावत करने वाला वो बदकिस्मत भी होगा तो खुशकिस्मती में उसकी तब्दील हो जाती। और इस सूरे को पढ़ने वाला रिवायात में कि दो ये तस्बीह हज़रत ज़हरा को पढ़ने वाला, दो किस्म की निजात इसके लिए लिखी जाती। एक तो जहन्नुम की आग से इसको निजात मिल जाएगी, तस्बीह हज़रत ज़हरा पढ़ने वाला जहन्नुम की आग में नहीं जलेगी, और दूसरी निफाक से इसको निजात मिल जाएगी। منافقت اس کا عمل اس کا اس کے علم کا ساتھ نہیں دیتا. جب ہی تو منافق ہوتا ہے پتہ ہے اس کو کہ یہ سب چیزیں حرام ہیں بری ہیں لیکن اس سے چھوٹتی نہیں, اس کو نفاق عملی کہا جاتا ہے. اور امام نے یہ بھی فرمایا کہ من سبح تسبیح فاطمہ علیہ السلام قبل ان یثنی رجلیہ من صلاتہ الفریضہ غفر اللہ له. امام فرماتے ہیں کہ جو بھی تسبیح حضرت فاطمہ الزہرا سلام اللہ علیہ پڑھے گا اپنے پہلو کو بدلے بغیر صلات فریضہ یعنی واجب نماز کے بعد غفر اللہ له, اللہ اس کو اس کی مغفرت فرما دے گا. اچھا اب مغفرت کے متعلق بھی علماء نے کہا کہ دیکھیے ایک ہوتا ہے عف اور ایک ہوتی ہے مغفرت, ان دونوں میں ایک فرق ہے. یہاں اللہ عف کا ذکر نہیں آیا کہ اللہ جو ہے صرف گناہ کو معاف فرمائے گا بلکہ اس کی مغفرت کر دے گا. دیکھیے علماء فرماتے ہیں کہ عف جو ہوتا ہے وہ تمام گناہوں کو اس طرح سے معاف کر دینے کو کہتے ہیں کہ اس کے بعد اس کا حساب نہ لیا جائے, اس کو کہتے ہیں عف. اور گناہوں کے کوئی آثار بھی باقی نہیں رہتے. لیکن اگر کہا جائے خدا مغفرت کر دیتا ہے تو مغفرت میں گناہوں کی معافی کے ساتھ ساتھ اللہ کے فیض اور رحمت کا نزول بھی اس کے اوپر ہوتا ہے. اللہ کا فیض اور اللہ کی رحمت کا نزول اس پر ہوتا ہے, تمام اس کے نقائص بھی برطرف ہو جاتے ہیں. یعنی اف کے بعد مغفرت ہوتی, یعنی اف میں صرف گناہ معاف ہوتے ہیں اور مغفرت میں گناہوں کی معافی کے ساتھ ساتھ خوبیاں اور کمالات بھی عطا ہوتے ہیں پروردگار کی طرف سے. انسان اگر صرف اف کی بات ہو, افو جسے آپ پڑھتی ہیں, اف کی اگر بات ہو تو انسان صرف ہلاکت سے نجات پاتا ہے, لیکن اگر مغفرت ہو تو اس کی ہلاکت کی نجات کے ساتھ ساتھ اس کے درجات بھی بلند ہوتے ہیں. اف میں انسان گناہ کے بعد معافی مل جاتی ہے لیکن اسی درجے میں رہتا ہے, البتہ نیچے نہیں گرنے پاتا. مغفرت میں اخلاق حسنہ کے اگلے درجوں میں ترقی بھی اس کو دی جاتی, یعنی اگر غفر اللہ له جو امام نے تسبیح کے لیے فرمایا اس کی مسلسل کمالات کے اندر بھی اضافہ ہوتا چلا جائے گا. صرف گناہوں کی معافی نہیں ملے گی بلکہ مسلسل اس کے درجات کی ترقی بھی اس کے اندر پوشیدہ ہے. کہ اف اور مغفرت کے اندر ایک فرق ہے. اچھا اب جو اس چھٹے امام کا جملہ ہے کہ جو شخص بھی نماز واجب کے بعد بغیر توقف کے تسبیح حضرت زہرا پڑھے تو خدا اس کی مغفرت فرما دیتا ہے, یعنی گناہوں کی معافی کے ساتھ ساتھ درجات کی بلندی بھی اس کو عطا ہوتی. تو اس کے یہ معنی ہیں کہ یہ فائدہ اس کو اس وقت حاصل ہوگا کہ جب وہ پہلو کو تبدیل نہ کرے اپنے. بہت مجبوری ہو تو الگ بات ہے, لیکن اس میں بغیر توقف کے اس تسبیح کو بجا لائے. ایک اور فائدہ جو اس کا ہے تسبیح حضرت زہرا کا خاص طور پر وہ ہے کان کے جو امراض ہیں اس سے یہ تسبیح خاص طور پر شفا دلواتی. ایک صحابی نے آ کر باقاعدہ امام سے شکایت کی تھی کہ میں اونچا سننے لگا ہوں, تو چھٹے امام نے فرمایا تم پر حضرت زہرا کی تسبیح کا پڑھنا لازم ہے, یعنی یہی تمہارا علاج ہے. تسبیح حضرت زہرا خاص طور پر اپنے کان کے امراض کے سلسلے میں اس کو پڑھا جائے, اور اس لحاظ سے بھی نیت کر لیجئے کہ جو ہم ایک کان سے ان کے دوسرے کان سے نکال دیتے ہیں نصیحتوں کو, یہ بھی کان کے امراض میں آ جائے گا. اچھا اس صحابی فرماتے کہ میں نے اس کو پابندی کے ساتھ پڑھنا شروع کیا اس نیت سے تو بہت ہی جلد میرا وہ کان کا مرض رفع ہو گیا. تو کان کے ہر مرض کے سلسلے میں اللہم صلی اللہ علیہ وسلم. اچھا اب یہ تسبیح, ویسے تو ایک تو تسبیح کا وہ طریقہ جس طرح ہم پڑھتے ہیں تو یقین کیجئے وہ زیادہ فائدہ مند نہیں ہے, کیونکہ تسبیح کے کچھ شرائط کمال بھی, یعنی اس کو آپ کیسے اس تسبیح کو فائدہ مند بنا سکتی ہیں کہ واقعی یہ سب فائدے دلوائے جو ابھی آپ نے سنے. سب سے پہلی چیز علماء فرماتے ہیں حضور قلب ہونا چاہیے, غفلت نہیں ہونی چاہیے. ادھر ادھر دیکھ رہے ہیں بس جلدی جلدی عدد مکمل کرنا ہے, سبحان اللہ سبحان اللہ سبحان اللہ پڑھ کے ختم کرنا ہے, نہیں یہ اس طرح سے نہیں. حضور قلب, حضور قلب یعنی غفلت جو خود ایک گناہ ایک سمجھی جاتی. دیکھیں جس طرح کہا جاتا ہے نا اگر کوئی شخص غوطہ زنی کرے اور بالکل غافل ہو غفلت کا شکار ہو تو ڈوب جانے کا خدشہ ہوگا, بھائی توجہ دیجئے اب کہاں غوطہ لگانے جا رہے ہیں. تو और यहां पर खैर वैसा नुकसान तो नहीं होगा, अलबत्ता उतने फायदे नहीं मिलेंगे, और फायदे ना मिलना भी एक लिहाज से नुकसान है। इमाम खुमैनी ने फरमाया कि तस्बीह हज़रत ज़हरा के बिल्कुल वही आदाब हैं जो तस्बीहात अरबा के, और उसमें फरमाते हैं कि जिस वक्त तस्बीह इंसान पढ़े गैरुल्लाह से मुनक़ता हो जाए, अल्लाह के अलावा किसी का ख्याल दिमाग दिल में नहीं लेकर आए। दुनिया जहान की जो हर वक्त हम पता नहीं कौन कौन से ख्यालात के अंदर गर्क होते हैं, तस्बीह में पूरी कंसंट्रेशन पैदा करें कि नमाज की तरह से खुशू खुजू के साथ इस तस्बीह को पढ़ें। शरायत कमाल में से कि हुजूर कल्ब होना चाहिए और गैरुल्लाह से मुनक़ता हो जाए, और तजर्रो जारी कोशिश करे कि इन तस्बीहात को पढ़ते हुए कुछ रोए और गिड़गिड़ाए। एक होता है कि बिल्कुल बेकैफ अंदाज से बस एक अदद को मुकम्मल करना है और जल्दी जल्दी पढ़ के खत्म करना है, नहीं, जरा डूबे उसके अंदर, रोए गिड़गिड़ाए कि दूसरा अदब है तजर्रो जारी, और अल्लाह की अजमत के आगे खुद को हकीर समझते हुए इस तस्बीह को पढ़े। देखिए अगर हुजूर कल्ब नहीं होगा तो आमतौर पर कोई किसी से लाकर अपने इश्को मोहब्बत का इजहार करे लेकिन इधर उधर के ख्यालात में गर्क हो, उससे मोहब्बत करने वाली शख्सियत सामने बैठी है और वो किसी और के ख्यालात में खोया हो, तो इस दुनिया के अंदर भी उसका दावा मोहब्बत नहीं माना जाता। तो परवरदिगार आलम का तस्करा कर रहा है और दुनिया जहान के हकीर मखलूकात के ख्यालात और मौजूदात के ख्यालात में डूबा हुआ है, तो ये फायदा नहीं दिलवाएगी। तो हुजूर कल्ब होनी चाहिए और कोशिश ये करे कि अगर कहीं से ये तस्बीह असली खाके शिफा वाली तस्बीह उसको मिल जाए जो कि बड़ी नायाब है। उलमा बड़ी मुश्किलात के साथ उन चीज़ों को जमा करते हैं, अपने पास रखते हैं, अगरचे नामुमकिन नहीं है, लेकिन तुर्बत इमाम मजलूम की मिट्टी जो कि आमतौर पर सुर्ख हो जाती है, ज़ियारत के लिए भी रखी जाती है, या मसलन बहुत से लोगों ने यानी बाकायदा उनकी तस्वीरें खींच कर रखी हैं कि जो असली तुर्बत के अंदर जो आम सजदगाहें होती हैं उसमें वाकई कोई असली तुर्बत हो तो आशूर के रोज़ वो सुर्ख हो जाती हैं। तस्बीहात के अंदर लोग तस्बीह के वो बाज़ दाने के जो जिसके अंदर हकीकी ओरिजिनल खाके शिफा होती है वो दाने सुर्ख हो जाते हैं, तो बाकायदा ज़ियारत के लिए आमतौर पर आशूर के रोज़ रखी भी जाती हैं। यानी बाकायदा लोगों ने, और इतनी ज़्यादा कसरत के साथ है कि अब इसमें कोई शक व शुबे वाली बात भी नहीं कि तस्बीह इस तरह से अपने रंग को तब्दील करती। और आयतुल्ला शेख अब्दुल करीम हायरी तो असल तुर्बत इमाम मजलूम की तस्बीह को दौरान नमाज अपने अमामे के ऊपर रखकर नमाज पढ़ा करते थे। आयतुल्ला अब्दुल करीम हायरी वो हैं कि जिन्होंने हौजा इल्मिया कुम को कायम किया था। ये इतनी मुकद्दस शख्सियत थी कि तस्बीह जो असल इमाम मजलूम की कब्र की थी उस पर बाकायदा अपने अमामे के ऊपर रखकर उसको नमाजें पढ़ा करते थे। और इस तस्बीह के जो दीगर वो हैं आदाब, उसमें कि इसको बिला फासला पढ़ा जाए, जैसे कि अभी आपने सुना कि बिला फासला, क्योंकि जहां आपने फासला डाला उसमें और दीगर दुनियावी चीज लेकर आए तो नुकसानदेह हो जाएगा। ये शेख बहाई ने बाकायदा किताब उनकी है मिफ्ताहुल फलाह, फरमाते हैं हर वो चीज जो नमाज के लिए जरर रसा है वो तकीबात के लिए भी जरर रसा है। यानी इधर आपने उसमें फासला डाला, इधर उधर की बातों में इधर उधर देखने लगी गर्दन घुमा के, तो इससे क्या होगा? वो फरमाते हैं कि फिर इसके वो फायदे नहीं मिल सकेंगे आपको, यानी पहलू बदले बगैर बिला फासला पढ़नी, और मावालात भी होने चाहिए इसमें। ये नहीं कि मसलन आपने 34 दफा तकबीरात पढ़ ली उसके बाद खामोश हो गई, आप इधर उधर देखने लगी, लोगों से बात करने लगी जब तक तस्बीह रुकी रही, फिर जब बातचीत खत्म हो गई तो फिर आपने अल्हम्दुलिल्लाह पढ़ना शुरू कर दिया, या मसलन आपने गर्दन घुमा के टीवी देखना शुरू कर दिया दौरान तस्बीह। नहीं, ये मावालात नहीं टूटने चाहिए, वन गो के अंदर ही हो जानी चाहिए तस्बीह। तो अच्छा, आजकल लोग वक्फे बहुत देने का पूछने लगे हैं अमाल में, छोटे छोटे भी अमल बताएं। मसलन कहा जाए कि जनाब सूरह बेनमाजी के लिए सूरह मोमिनून को 7 दफा पढ़ने का अमल है, कि अगर कोई बच्चा नौजवान या कोई शख्स नमाज पढ़ने का आदी नहीं है तो वो 7 मरतबा सूरह मोमिनून का अमल बताया जाता है। लोग कहते हैं हम कई दिनों में इसको पढ़ सकते हैं या नहीं, यानी छोटे छोटे अमलियात भी, ये तो चले फिर भी कुछ बड़ा है, और छोटे अमलियात भी। मसलन किसी खातून का आया कि जनाब शादी नहीं हो रही, कोई अमल बताइए, तो जब अमल बताएगा कि भाई सूरह यासीन पढ़नी है तो बहुत बड़ा अमल है कहने लगी, अब कोई और कोई छोटा नहीं, तो यही कहा गया उनसे कि सबसे छोटा यही कि अल्लाह में से कहें अल्लाह में मेरी शादी करवा दे, बस सबसे छोटा अमल फिर यही है कि बस ये दुआ हल्की सी मांग लें। यानी उसके अंदर भी जनाब इख्तसार, पता नहीं और कौन सा इख्तसार चाहिए, इसका मतलब है कि अपनी दुआ कबूल कराने में ज़्यादा सीरियस नहीं है। खैर, तो लोगों को ना जाने वक्त के लिहाज से क्या ऐसी इमरजेंसी होने लगी है कि जल्दबाजी किस बात की है कि फौरन कोई छोटा अमल बताएं, क्योंकि और दीगर अहम कामों में हमें मसरूफ होना। आज भी हम लोग हंसते हैं, हमारी वालदा का जब आँख का ऑपरेशन हो रहा था, आपको पता है आँख के ऑपरेशन बेहोश वगैरह नहीं किया जाता, मोतिया के ऑपरेशन में दौरान ऑपरेशन डॉक्टर सर्जन साहब से कहने लगी कि डॉक्टर साहब कितनी देर में खत्म होगा, तो सर्जन ने कहा कि कहीं इसके बाद ऑपरेशन के बाद कहीं आपको किसी शादी वगैरह में जाना है फौरन। यानी इंसान हर वक्त, ये तो खैर एक मजाक के लिहाज से बात थी कि इतनी ऐसी क्या इमरजेंसी हर वक्त हो रही होती है कि तमाम अमलियात के लिए वक्त कम पड़ रहा होता है और किसी अहम काम के लिए आपको जाना होता है। तो बहरहाल मवालात होने चाहिए सही तौर पर, और बाकायदा फुरूए काफी के अंदर एक रिवायत भी है कि छठे इमाम इसको, इस तस्बीह को मुत्तसिलन फौरन बाद पढ़ा करते थे और दरमियान में किसी भी चीज से इसको कता नहीं करते थे, दरमियान में किसी चीज से कता नहीं करते थे, कोई बातचीत वगैरह नहीं करते। और इसका एक और अदब यह भी है कि तस्बीह हज़रत ज़हरा को पूरी खुशी के साथ पढ़ना है, काहली और सुस्ती के साथ नहीं पढ़ना। उलमा जिस तरह मिसाल देते हैं कि अगर मसलन किसी शख्स को है कि जनाब मैं अगर इस अमल को अगर आप कर लें तो 5 करोड़ रुपए का प्राइज बॉन्ड मिलेगा, तो कितनी खुशी और मुसर्रत के साथ उस अमल को करेगा। तो और इसके अंदर इतने सारे फायदे बताए जा रहे हैं, इतने सारे फायदे बताए जा रहे हैं, तब भी इसको कोई चाशनी, कोई रूहानियत महसूस नहीं हो रही। जनाब सारी जिंदगी गुनाह उसके माफ हो रहे हैं, दर्जात उसके बुलंद हो रहे हैं, जन्नत उस पर वाजिब हुई जा रही है, अल्लाह की खुशनुदी उसको हासिल हो रही है, खुश बख्ती के अंदर उसकी बदकिस्मती तब्दील हो रही है, लेकिन फिर भी कोई कैफियत उसके अंदर पैदा नहीं है इस तस्बीह को पढ़ने के लिए। तो बहरहाल हमारी मिसाल उस बीमार की सी हो जाती है कि जो बीमारी में खुश जायका गजाएं भी सामने मौजूद होती हैं लेकिन उसको बद जायका लगने लगती हैं। तो इससे इस बात का एहसास करना चाहिए हमें कि हम लोग रूहानी तौर पर कितने बीमार हो गए हैं कि इस तस्बीह को पढ़ने का और वो लुत्फ हमें महसूस नहीं होता जो होना चाहिए। अच्छा, बाकायदा इस तस्बीह का एक अदब और भी, जो कि आदाब मानवी 2000 मुस्तहब और मकरूह आमाल की जो एक फहरिस्त है उसके अंदर भी बताया गया, रूहुल्ला वली अबर कोई की जो किताब है, अगरचे किसी हदीस के अंदर अलग से तो नहीं है लेकिन इस किताब के अंदर इसका एक अदब बयान हुआ है। वो ये है कि देखिए कि बेहतर है कि जो तस्बीह के जो दाने हैं ये नीले रंग के हों या आसमानी रंग की डोरी के अंदर कोई से भी दाने पिरोए हुए हों। मसलन आपने देखा कि जैसे ये तस्बीह है इसके अंदर जो अंदरूनी डोरी है ये आसमानी रंग की हो जिसके अंदर ये दाने पिरोए हुए हैं, तो ये एक अदब बयान किया है उन्होंने, बल्कि उन्होंने तो मुस्तहबात में इसको शुमार किया, लेकिन अगर मुस्तहब ना भी कहें तब भी एक बेहतर चीज शुमार की गई। अब इसकी वजह तो नहीं बयान की गई कि इसका ये रंग डोरी का क्यों होना चाहिए, लेकिन ऐसी अजीबोगरीब तस्बीह के वाकई इसके क्या क्या इसरार इस अंदाज के होंगे। और आदाब में एक चीज और भी है, जैसे अभी कहा कि या तो तस्बीह खुद ही नीले रंग की हो या कम से कम उसकी डोरी, और एक और अदब यह कि तस्बीह हज़रत ज़हरा के बाद एक मरतबा ला इलाहा इल्लल्लाह पढ़े, एक मरतबा तस्बीह पूरी खत्म करने के बाद। शायद वजह तो नहीं पता, लेकिन शायद ये तस्बीहात अरबा से बड़ी मुमासिलत रखती है। जब इमाम खुमैनी ने कहा था कि इन दोनों के आदाब एक ही तरह के, तस्बीह जब पूरी पढ़ते हैं सुबहान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, तो उसके अंदर सिर्फ वला इलाहा इल्लल्लाह यानी सिर्फ कलमा उसके अंदर नहीं था तस्बीह के अंदर, तो जब भी उस कमी को पूरा करने के लिए एक लिहाज से इस कलमे का इजाफा बाद में मुस्तहब है कि तस्बीह हज़रत ज़हरा के बाद एक मरतबा ला इलाहा इल्लल्लाह कहा जाए, ताकि तस्बीहात अरबा जिस पे खाने काबा की सारी बुनियादें कायम है जिस तस्बीह के ऊपर। जी जी आवाज नहीं आ रही। इस पे आ रहा है, डिस्प्ले हो रहा है सर? तो एक मरतबा ला इलाहा इल्लल्लाह पढ़े। अच्छा, सोने से पहले खास तौर पर जो तस्बीह पढ़ी जाती है, क्योंकि आज इसको खत्म करना है, सोने से पहले जो तस्बीह पढ़ी जाती है तो उस तस्बीह को पढ़ने के बाद एक दुआ है वो अगर पढ़ी जाए तो बहुत अच्छा है कि अल्लाहुम्मा अंतस सलामो व मिनकस सलामो व लकस सलामो व इलैका यऊदुस सलाम, ये खास तौर पर पढ़ी जाती है। और मोमिन की अलामतों में से भी एक अलामत ये बताई गई है कि उसके पास ये तस्बीह रहनी चाहिए, ख्वाह छोटी तस्बीह हो, 34 दानों की कम से कम हो, ये उसके पास रहनी चाहिए। बाकायदा मकारिमुल अखलाक में अल्लामा तबरेसी ने हमारे इमाम मूसा काजिम अलैहिस्सलाम की रिवायत लिखी है। जिसमें मोमिन की 5 अलामतें बयान की गई हैं कि मोमिन के पास होनी चाहिए, जिसमें एक मिसवाक, कंघा, जाय नमाज, अफेस की अंगूठी और 34 दानों की तस्बीह। तो बहरहाल देखिए, तस्बीह की इतनी ज्यादा फजीलत है कि इंसान फरिश्तों से मुशाबे हो जाता है। जो हदीस आपके सामने, उसमें फरिश्तों से शबाहत हो जाती है। इतना वक्त नहीं है कि इसको पढ़ूं। कोशिश करें कि इस तस्बीह को तस्बीह के ऊपर पढ़ें। इस पे पूरा आज क्लिप आपको दिखाने का इरादा था, लेकिन वक्त खत्म हो गया। जिस पे हम एक दफा पहले क्लास ले चुके हैं कि उंगलियों पर तस्बीह पढ़नी चाहिए या तस्बीह के ऊपर दानों वाली तस्बीह पर पढ़नी चाहिए, तो ज्यादा बेहतर ये कि दानों वाली तस्बीह पर पढ़ें। इसमें उंगलियां और तस्बीह दोनों का सवाब मिल जाता है। और ताकीबात में खास तौर पर एक चीज का ख्याल रखना है, वो ये है कि अपने वालिदैन को ताकीबात में फरामोश ना करें। चौथे इमाम बाकायदा सहीफ़े सज्जादिया में जो मुनाजात है उसमें फरमाते हैं कि परवरदिगार हर नमाज के बाद मेरे वालिदैन की याद को मेरे दिल से दूर ना करना। यानी हर नमाज के बाद मैं उनके लिए दुआ करूं और उनके लिए तुझसे बख्शिश तलब करूं। तमाम आमालो ताकीबात के बाद जो जब भी इंसान अंजाम दे ले तो उसके बाद अपने वालिदैन के लिए खसूसी दुआ करे। ये खुद ताकीबात का एक लिहाज से हिस्सा है कि चौथे इमाम ही किया करते थे। और बाकायदा एक खास अमल और भी है कि जो इब्ने ताऊस ने जमालिल असबू में और मिकयालुल मकारिम जो किताब है उसमें आयतुल्ला तकी मूसवी इस्फहानी ने लिखा। और ये तमाम ताकीबात से जब आप फारिग हो जाएं, अगरचे दो ताकीबात एक लिहाज से अभी भी बची हुई हैं, सजदे शुक्र इस पर हमारी आइंदा गुफ्तगू होगी और ज़ियारत जो पढ़ी जाती है उसके बाद, लेकिन एक लिहाज से तमाम दुआओं के साथ ताकीबात आज खत्म हो गई हैं। तो जब तमाम इंसान दुआओं और ताकीबात से फारिग हो जाए तो मासूम से रिवायत है कि जो नमाज के बाद उसका तमाम तर सवाब रसूल अल्लाह को, मौला अली को और दीगर औसिया की खिदमत में हदिया कर दे, खुदा उसको इस कदर सवाब अता फरमाता है कि मरते दम तक की सांसों तक भी उसको शुमार नहीं किया जा सकता। और जिस्म से रूह परवास करने से पहले उसे बाकायदा बशारत दी जाती है कि तुम्हारा हदीया हम तक पहुंच गया है और आज तुम्हारी उस नेकी पर अजरो सवाब अता करने का वक्त आन पहुंचा है। तुम्हारा दिल शाद रहे, तुम्हारी आंखें रोशन रहें, और उस चीज पर जो खुदा ने तुमको अता कर दी तुमको मुबारक हो वो मुकाम जो कि आज तुमने पा लिया। रावी कहता है कि मैंने इमाम से पूछा कि मौला मैं इस सवाब को हदिया कैसे करूं, उसका तरीकाकार क्या है? इमाम ने फरमाया तुम दिल में कसद करो, इरादा करो कि मसलन मैं इस नमाज का सवाब पैगंबर इस्लाम की को हदिया करता हूं, बस ये काफी है इतना सोचना भी। तो आप बैठे बैठे अपनी जानमाज पे बैठे बैठे फौरन दिमाग में लेकर आए मैंने जो आज जितनी मुस्तहबात के साथ नमाज पढ़ी है इन सब का सवाब मैं चाहदाए मासूमीन अलैहिस्सलाम को हदिया करती हूँ, बल्कि जो पिछली नमाजें आपकी ना आपने बगैर इस नियत के अब तक पढ़ी हैं और हदिया नहीं की हैं, वो उन सब नमाजों के लिए भी आज अभी बैठे बैठे भी आप इरादा करें कि उन सब नमाजों का सवाब भी मैं इन मासूमीन को हदिया करती हूँ। और ये एक फिक्र मसला भी है कि इंसान ख्वा वाजिब अमल हो उसका, ख्वा मुस्तहब उसका अमल हो, वो उन सब का सवाब, अपनी वाजिब नमाजों का सवाब, वाजिब रोजों का सवाब, हत्ता के वाजिब हज का सवाब, वो सब जो है सबका सब हदिया कर सकता है मासूमीन को और दीगर आम लोगों को भी। अगर सिर्फ कुछ चीजें बाकी और रह गई थी लेकिन अब इतना वक्त नहीं है क्योंकि दूसरा भी एक लेक्चर आपका होना है। और इंशाल्लाह अगली दफा हम कोशिश करेंगे कि सजदे शुक्र और जो ज़ियारत पढ़ी जाती है उस पर हमारी गुफ्तगू, और उसके बाद जो अगली जो गुफ्तगू होगी, जो सबसे अहम गुफ्तगू होगी कि जो नमाज हमने अब तक पढ़ ली है सारी, इस नमाज को कबूल कैसे करवाया जाए, उसके क्या तरीके हैं नमाजों को कबूल करवाने के, इंशाल्लाह वो उसके बाद के हमारे उनवान का हिस्सा बनेगा। वसल्लल्लाहु अला मुहम्मद व आलिहि तय्यिबीन अत्ताहिरीन। أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى درود भेजिए محمد وعلى آله। बाज आजकल जो इंटरनेट की एक दुनिया हो गई, उसमें बहुत सारे इन्हराफात बहुत तेजी के साथ फैल रहे हैं। सबसे पहली बात तो ये दिमाग में रख लीजिए कि इंटरनेट पे आने वाली हर चीज, फेसबुक पे आने वाली हर चीज, ये ऑथेंटिक नहीं होती, इसमें बहुत गड़बड़ है, इसके अंदर जो नजरियात फैलाए जा रहे हैं, तो जाहिर आदमी मुख्तलिफ उसमें मुख्तलिफ अफकार को इंटरनेट के ऊपर देखता है तो बाज़ोकात मुतासिर होता है। तो एक चीज ये फैलाई जा रही है कि दानों की जो तस्बीह होती है इस पर जिक्र खुदा करना ये बिदत है, और अवाइल इस्लाम में कहीं पर भी इस किस्म की कोई तस्बीह इस्तेमाल नहीं होती थी, दलाइल में ये बात कही जाती है, ना हमें मक्के मदीने में लोग कहते हैं कि कहीं कोई इस तरह की कोई तस्बीह नजर आती है लोगों के हाथों में। तो बहरहाल इसका मतलब यह है कि इस पर तस्बीह करना बिदत है और अपनी उंगलियों ही के ऊपर तस्बीह करनी चाहिए। शद्दोमत के साथ गैर शिया वहाबी उलमा में खास तौर पर नासिरुद्दीन अल्बानी, इन्होंने इस एतराज को खास तौर पर उठाया है और बहुत ज्यादा ये बात फैलाई जा रही है कि ये भी बिदत है, वो भी बिदत है, वो भी बिदत है। और हैरत अंगेज बात यह है कि जो भी मक्के और मदीने जाता है वहां तो कोई दुकान ऐसी नहीं जहां पे हजारों तस्बियां वहां रखी ना रहती हूं, तो पता नहीं ये कौन अफराद हैं कि जो ये बात कहते हैं कि मक्के और मदीने में कोई तस्बी नजर नहीं आती। और अलबत्ता ये जरूर है कि उंगलियों पर तस्बी करना ज्यादा बेहतर है या तस्बी के ऊपर तस्बी पढ़ना ज्यादा बेहतर है, इसमें कुछ उलमा में इख्तलाफ। वो उलमा जो कि उंगलियों पर तस्बी पढ़ने को ज्यादा बेहतर समझते हैं, वो कहते हैं कि कुछ उलमा का ग्रुप है ऐसा जो कहते हैं ज्यादा बेहतर, बिदत विदत तो हरगिज भी नहीं है तस्बी के ऊपर तस्बी पढ़ना, लेकिन बेहतर कौन सी चीज है, तो कहते हैं उंगलियों पर तस्बी करना, कुछ उलमा कहते हैं ये ज्यादा बेहतर है, और इसकी दलील सूरह यासीन की आयत नंबर 65 है, अल्यौमा नख्तमु अला अफवाहिहिम, और हम कयामत के रोज उनके मुंह पर मोहर लगा देंगे, वह तुकल्लिमुना अयदीहिम, फिर उनके हाथ कलाम करेंगे, हाथ जो है वो बोलेंगे, वह तशहदु अर्जुलुहुम, और उनके पांव गवाही देंगे, बेमा कानू यक्सबून, कि जो कुछ ये लोग आमाल अंजाम देते थे उनके हाथ गवाही देंगे, उनके पांव गवाही देंगे, उनके हाथ बोलेंगे और उनके पांव बाकायदा गवाही देंगे कि ये लोग क्या अमल करते रहे। तो उलमा इस आयत को बेस बनाते हैं और कहते हैं कि जब हम उंगलियों के ऊपर ये तस्बीह पढ़ते हैं तो क्योंकि हाथ पांव गवाही देंगे अमाल की, तो ये उंगलियां भी हमारे जिक्र खुदा की गवाही देंगी, तो इनके ऊपर तस्बीह का पढ़ना ज्यादा बेहतर। आजाओ जवारे की गवाही में क्योंकि उंगलियां भी शामिल हैं तो लिहाजा तस्बीह उंगलियों पर पढ़ना ज्यादा बेहतर है, कुछ उलमा का नजरिया ये। और यही वजह है कि आपने सुना होगा कि वाजिब नमाजों के लिए तो यह है कि एक जगह मखसूस बनाओ, वहीं पर आप अपनी वाजिब नमाज पढ़ें ज्यादातर औकात में, कि जो एक मखसूस जगह आपने बनाई हुई। लेकिन मुस्तहब नमाजों के लिए हुक्म है कि अलग 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 जगहों के ऊपर नमाजें पढ़ो, क्योंकि जमीन का वो हिस्सा भी कयामत में गवाही देगा जहां जहां आपने सीधे किए होंगे। तो कोशिश ये करें कि मुस्तहबात और नवाफिल वगैरह जो हैं नमाजें, वो आप मुख्तलिफ जगहों पर अंजाम दें, क्योंकि वो भी जमीन के वो हिस्से भी गवाही देंगे, तो उंगलियां भी गवाही देंगी, आज़ाओ जवारे भी और जमीन के वो हिस्से भी। अच्छा, अब इमाम खुमैनी अलैहिर्रहमा का एक अमल था, वो ये था कि नमाज के बाद जब भी तस्बीह हजरत ज़हरा सलामुल्लाह अलैहा पढ़ा करते थे, वो हमेशा उंगलियों ही के ऊपर पढ़ते थे। तस्बीह हजरत ज़हरा सलामुल्लाह अलैहा हमेशा इमाम खुमैनी उंगलियों पर पढ़ते थे, और जो और अस्कार होते थे इस तस्बीह के अलावा जो दीगर अस्कार हैं वो तस्बीह के ऊपर पढ़ा करते थे, वो उंगलियों पर नहीं पढ़ते, लेकिन तस्बीह हजरत ज़हरा फकत उंगली पर पढ़ते थे, चाहे तस्बीह सामने मुसल्ले पर मौजूद ही क्यों ना होती। तो ये उनका एक तरीक़ेकार था, और यही वजह है कि मुकद्दस अर्दवेली जो हैं, हमारे की तो खैर उनकी ख्याली तस्वीर है, मुकद्दस अर्दवेली उनकी किताब है मजमाउल फायदा, उसमें बाकायदा मुकद्दस अर्दवेली ने यह बात कही है कि उंगलियों पर तस्बीह जो है वो पढ़ना ज्यादा बेहतर है। अलबत्ता तस्बीह के ऊपर पढ़ना भी बिल्कुल सही, बल्कि बाज़े उलमा ने तो एक दलील से ज्यादा बेहतर भी करार दिया, कहा कि अच्छा ये जो अभी आपने सुना कि नासिरुद्दीन अल्बानी साहब ने اس کے اوپر اعتراض کیا اور اس کو بدعت قرار دیا ہے، تو خود غیر شیعہ مقدس بڑے بڑے علماء میں باقاعدہ جن کے اندر خطیب بغدادی شامل ہیں اور خود امام بخاری شامل ہیں اور امام احمد ابن حنبل بھی شامل ہیں اور ترمذی بھی ہیں، سیوتی ہیں، ابن عساکر ہیں، بہت سارے بڑے بڑے جو علماء ہیں غیر شیعہ، انہوں نے نہ صرف تسبیح کے اوپر اذکار پڑھنے کی تائید کی ہے اور بلکہ اس سلسلے میں احادیث بھی اپنی کتابوں کے اندر نقل کی ہیں۔ تو یہ بات جو پھیلائی جا رہی ہے اور ہمارے لوگ بھی اس سے بڑے متاثر ہوتے ہیں، اور کچھ دن میں آپ کے پاس بھی یہ نظریہ آہستہ آہستہ کھسک کے آنے والا تھا، تو میں نے پہلے ہی سے خبردار آپ کو کر دیا کہ اس قسم کی بات اگر کبھی آپ سنیں تو آپ کے پاس اس کے دلائل موجود ہیں، اور خود غیر شیعہ علماء بھی اس کے قائل ہیں جن کے نام ابھی میں نے گنوائے، اور باقاعدہ وہ حضرت عبداللہ ابن عمر کی، جو حضرت عمر کے بیٹے تھے عبداللہ ابن عمر، ان کی ایک حدیث بھی نقل کی جاتی ہے اس سلسلے میں، وہ خود فرماتے ہیں کہ میں نے رسول خدا کے دائیں ہاتھ میں ایک تسبیح خود دیکھی، یعنی پیغمبر اسلام بھی ہاتھ میں تسبیح اس انداز سے رکھا کرتے تھے، اور ہمارے جو علماء تسبیح کے اوپر پڑھنے کو زیادہ بہتر خیال کرتے ہیں، ذکر کو انگلی کے اوپر بھی پڑھ سکتے ہیں لیکن وہ کہتے ہیں تسبیح پر پڑھنے کا، تو وہ فرماتے ہیں کہ اس کی ایک دلیل حضرت زہرا سلام اللہ علیہا کا ایک عمل، اللہم صلی علی محمد اللہ محمد، کہ حضرت حمزہ کی شہادت کے بعد، حضرت حمزہ کی شہادت کے بعد مدینہ میں حضرت حمزہ دفن ہے، یہ ان کی قبر مبارک ہے، ان کی قبر کی مٹی سے حضرت زہرا نے دھاگے کے اندر پرو کر ان دانوں کو ایک تسبیح بنائی تھی عدد تکبیرات کے برابر، خود حضرت حمزہ کی قبر کی مٹی کو گوند کر حضرت زہرا نے ایک تسبیح بنائی تھی اور اس پر وہ ذکر خدا کیا کرتی تھی۔ صاحب جواہر نے، جن کی بہت مشہور کتاب جواہر الکلام ہے، اس پہ باقاعدہ کافی ان کے اس حدیث کے سلسلے میں اس عمل کو ڈسکس بھی کیا ہے، اور کہا ہے کہ وہ آیت جو ابھی آپ نے اس سے پہلے ابھی ہم بات کر چکے ہیں اس پہ، کہ الیوم نختمو علی افواہہم، کہ ان کے زبانوں کے اوپر ہم مہرے لگا دیں گے اور ان کے ہاتھ کلام کریں گے اور پاؤں گواہی دیں گے اور اس کی وجہ سے انگلیاں بھی گواہی دیں گی، صاحب جواہر یہ فرماتے ہیں کہ یہ آیت مکی ہے، یعنی مکے میں آیت نازل ہو چکی تھی، جبکہ حضرت حمزہ کی شہادت مدینے میں ہوئی، اور یہ عمل جو ہے حضرت حمزہ کی شہادت کے بعد ان کی قبر کی مٹی کو گوند کر اس سے تسبیح بنانا، یہ اس مکی آیت کے نازل ہونے کے بعد حضرت زہرا نے کیا۔ تو اگر انگلیوں پر تسبیح کی فضیلت زیادہ ہوتی پڑھنے کی، تو کبھی بھی حضرت زہرا کم فضیلت والے کام نہ کرتی، جب وہ یہ واقعہ اس کے بعد ہوا ہے، یہ آیت مکی ہے، تو اگر اس میں فضیلت زیادہ تھی تو ایک کمتر کم فضیلت والی چیز کی طرف وہ کیوں جاتی؟ اس کے معنی یہ ہیں کہ اس کے اندر بھی ایک ایسی افضلیت ہے کہ جس کی بنا پر حضرت زہرا نے یہ کام کیا۔ اور پھر قبر امام حسین علیہ الصلوۃ والسلام کی مٹی، اللہم صل علی محمد، تو قبر امام مظلوم کی مٹی سے بنی ہوئی جو تسبیح ہوتی وہ خود کتنی فضیلت کی حامل، اس کی کتنی زیادہ تاکید ہے۔ پچھلی دفعہ آپ نے شیخ عبد الکریم حیری کی تصویر دیکھی تھی کہ اپنے سر پر اس قبر امام مظلوم کی مٹی سے بنی ہوئی تسبیح کو اپنے امامے کے اوپر رکھ کر نمازیں پڑھا کرتے تھے، اور قبر کے اندر اس کو رکھنے کی جو ہے وہ عذاب سے بچانے کے سلسلے میں کتنی باتیں نقل کی گئی ہیں۔ اور یہ بھی ہے کہ انسان جس وقت غافل ہو جاتا ہے تو یہ تسبیح خود بخود ذکر خدا کرتی رہتی۔ تو حضرت زہرا سلام اللہ علیہا، ان کا قول فعل اور تقریر بھی حجت، یعنی جو کام انہوں نے کیے، جو باتیں انہوں نے کہیں، جو کوئی عمل ان کے سامنے ہوا اور وہ خاموش رہیں، جس طرح آئمہ کے قول و فعل و تقریر حجت ہوتے ہیں، معصومین کے قول و فعل و تقریر حجت ہیں، اسی طریقہ سے حضرت زہرا کا قول و فعل و تقریر بھی حجت۔ اور یہ دلیل ہے اس بات کی کہ تسبیح پر ذکر کرنا بھی مشروعیت رکھتا، یعنی شریعت کے اندر یہ چیز صحیح ہے، نہ یہ بدعت ہے نہ یہ ایسی چیز ہے کہ اس کو اوائڈ کیا جائے۔ اور باقاعدہ وسائل الشیعہ میں ساتویں امام جو ہے ہمارے امام موسیٰ کاظم علیہ الصلوۃ والسلام، اس کی چھٹی جلد میں مسائل الشیعہ کی، خود امام کی حدیث ہے مومن کے پاس پانچ چیزیں ہونا ضروری ہیں، یعنی جو مومن کے پاس رہنی چاہیے، ایک تو مسواک، ایک کنگا، ایک جائے نماز، کم سے کم 34 دانوں کی تسبیح اور ایک عقیق کی انگوٹھی. 34 دانوں کی تسبیح خود امام نے کہا کہ کم سے کم یہ ہر مومن کے پاس ہونی چاہیے یہ پانچ چیزیں. اس کا مطلب ہے کہ جب تسبیح ایسی کوئی جیب میں ایسی بلا وجہ تو نہیں پڑی رہے گی نا، اس کو ذکر خدا ہی کیا جائے گا. اور باقاعدہ خود چوتھے امام ہمارے امام زین العابدین علیہ الصلوۃ والسلام کا ایک عمل. کہ چوتھے امام کو جب دربار یزید میں بلایا گیا تھا اور یزید کے ساتھ باقاعدہ امام کا ایک مکالمہ ہوا تھا، تو یزید نے دیکھا کہ امام اس سے بات بھی کرتے جا رہے ہیں اور امام کے ہاتھ میں ایک چھوٹی سی ایک تسبیح تھی، امام اس پر اپنی انگلیاں بھی گھماتے جا رہے ہیں. اس نے فوراً آپ کے اوپر ایک اعتراض کیا اور کہا کہ یہ کیا بات ہے کہ آپ مجھ سے باتیں بھی کر رہے ہیں اور ذکر بھی نہیں کر رہے اور پھر بھی انگلیاں اس کے اوپر گھماتے چلے جا رہے ہیں، یہ کیسا عمل ہے آپ کا؟ تو امام نے اس کا جواب دیا کہ میرے بابا نے میرے جد سے نقل کیا ہے کہ پیغمبر اسلام نماز صبح کے بعد گفتگو نہیں فرماتے تھے اور تسبیح لے کر ذکر خدا کیا کرتے تھے، اور جب ذکر خدا تسبیح کے اوپر کر لیتے تھے تو اس کے بعد جس سے بھی باتیں کرنا چاہتے تھے باتیں کرتے تھے، البتہ بغیر ذکر کے فقط دانوں کے اوپر ہاتھ پھیرتے رہتے تھے، وہ ذکر نہیں کرتے تھے، باتیں کرتے جاتے تھے اور دانوں پہ انگلیاں پھیرتے جاتے تھے، یعنی دانوں کو گھماتے جاتے تھے. اور پھر جب رات ہوتی تھی تو تسبیح کو تکیے کے نیچے رکھ کر سو جاتے تھے، اور فرماتے تھے کہ اس طرح سے کرنے سے انسان ہر بلا سے محفوظ ہو جاتا ہے، یعنی ذکر خدا کریں اور اس کے بعد تسبیح کو تکیے کے نیچے رکھ لیں، اس سے ہر بلا سے انسان محفوظ ہو جاتا ہے. اور امام نے فرمایا یہ جو میں تجھ سے گفتگو کر رہا ہوں اور تسبیح کو ہاتھ میں لیے ہوا ہوں تو میں اپنے جد رسول اللہ کی سیرت کی پیروی کر رہا ہوں. اللہم صلی اللہ علیہ وسلم. باقاعدہ بہار الانوار کی 45 جلد کے اندر پورا یہ واقعہ موجود. اور علماء نے کہا کہ اس کی افضلیت کی ایک اور دلیل بھی ہے تسبیح کے اوپر ذکر خدا کرنے کی، کہ اس کے اندر دونوں چیزیں جمع ہو جاتی ہیں، تسبیح میں دونوں فضیلتیں حاصل ہوتی ہیں، اس پہ انگلیاں بھی خود بخود گھوم رہی ہوتی ہیں اور تسبیح پر پڑھنے کا بھی ثواب مل رہا ہوتا ہے. یعنی انگلیاں بھی خود بخود اس کے اوپر گھومتی ہیں تو انگلیوں پر پڑھنے کا ثواب بھی ملتا ہے، اور تسبیح کے اوپر پڑھنے سے معصوم کی سیرت کی پیروی کا عمل بھی ساتھ میں جمع ہو جاتا ہے تو وہ ثواب اور ایڈ ہو جاتا ہے. اور ایک اور بھی بات علماء نے کہی کہ دیکھیں تسبیحات وغیرہ کے اندر آپ کو پتہ ہے کہ عادات کی بہت اہمیت ہوتی، عدد 34 بار، 33 بار، اتنی دفعہ. انگلیوں کے اوپر پڑھنے میں ایک مسئلہ یہ ہو سکتا ہے کہ انسان بھول جائے کہ اس نے کتنی دفعہ پڑھا ہے، لیکن تسبیح کے اندر آپ کا عدد آپ کو پتہ چل جاتا ہے کہ میں نے کتنی دفعہ پڑھا ہے، اس کے اوپر مارک ہوتے ہیں، باقاعدہ وہ ایک امام ہوتا ہے اس کے اندر، تو آپ کو پتہ ہوتا ہے کہ کتنی چیز میں کتنی دفعہ پڑھ چکی ہوں. اور علماء یہ بھی فرماتے ہیں کہ اعصاب پر ایک عجیب اثرات روحی طور پر نمودار ہوتے ہیں جب بھی انسان تسبیح کے اوپر کوئی ذکر پڑھتا ہے. تو بہرحال اس کے اندر کوئی حرج نہیں ہے، تسبیح پر پڑھنا نہ صرف یہ کہ بدعت نہیں ہے بلکہ کتنے دلائل سے آپ نے سنا کہ اس کو پڑھنا بہت بہتر بھی ہو سکتا ہے، بلکہ ہو سکتا ہے کہ انگلیوں پر پڑھنے سے بھی زیادہ ثواب ملے، کیونکہ انگلیوں کے اوپر پڑھنا تسبیح کے ساتھ جمع ہو جاتا ہے. اور اس میں کوئی جھگڑا وغیرہ نہیں کرنا چاہیے، لیکن کیونکہ یہ باتیں مستقل پھیل رہی ہیں ابھی تک آپ تک نہیں پہنچی، لیکن جب پہنچے گی تو ہو سکتا ہے کہ مختلف حوالوں سے آپ کو اس بات پہ قائل کیا جائے. اور یہ بہت سارے انحرافات بہت تیزی کے ساتھ، یہ جو سوشل میڈیا کو جتنا آزاد آج کل چھوڑا گیا ہے، چاہے وہ فیس بک ہو، ٹویٹر ہو، اور پتہ نہیں کون کون سی جو چیزیں ہیں اس کے اوپر، جتنی آزادی اس کے اوپر ہے وہ ایک خاص سازش کے تحت بھی اتنی آزادی ہے کہ جو چاہیں جس طرح کا افکار چاہیں اس کے اوپر پھیلاتے چلے جائیں. تو اس میں کوئی جھگڑا نہیں کرنا چاہیے، دونوں باتیں بالکل صحیح ہیں. یہی وجہ ہے کہ کہا جاتا ہے نا کہ اس بات شے مستلزم نفی شے دیگر نہیں، یعنی ایک چیز کا انکار کر کے ہی ہمیشہ دوسری چیز کو ثابت نہیں کیا جاتا ہے، دونوں میں چیزیں ٹھیک ہو سکتی ہیں. ہم یہ سوچتے ہیں کہ شاید ہم ایک چیز کا انکار کریں گے تبھی دوسری چیز جو ہے وہ ہم ثابت کر سکیں، تو یہ دماغ میں آپ کے رہے. تو یہ دوسری چھوٹی موٹی اس طرح کے سوالات تھے، تو ہم نے سوچا کہ اس کو ایک موضوع گفتگو میں ایک دفعہ لے آیا جائے تو زیادہ بہتر.
روزی کے لیے اگر کوئی کہے کہ بہترین دعا کون سی، وہ ایک تصویر ہے جناب زہرا کی طرح اتنی مختصر دعا اتنی آسان کہ یہ بچہ بھی ترتی پڑتا ہو اور اتنی طاقتور لیکن تو کمپلین کر دیں گے مولانا یہ تسبیح تو آپ کہیں گے نہ کہیں ہم ایک بار نہیں جن میں کم از کم 5 بار ہر نماز کے بعد پڑھتے ہیں اور بعض لوگوں کا یہ طریقہ ہے کہ جو سنت نماز ہے اس کے بعد بھی تسبیح پڑھتے ہیں ہمیں تو وہ فائدہ نہیں مل رہا جو آپ نے کہا کہ اسٹرانگسٹ روزی کا سب سے طاقتور حمل اور ایسے واقعات میرے پاس ہیں اور لوگوں مومنین نے خود آج کے زمانے میں نہیں جو 500 سال پہلے کے ایک عالم نے لکھا آج کی دنیا میں آپ کو معلوم ہے کہ جاب بہت زیادہ ان سیکیور ہر کمپنی میں لے آف ہو رہا ہے پوری پوری کمپنی میں آدھے سال کو نکال دیا جاتا اور کتنے لوگوں کے جاب فقط اس تسبیح کے پڑھنے سے بچے ہیں کہ کتاب پوری بن رہی ہے لیکن مومن کی یہ کمپلین کہ بھائی ہمیں تو یہ فائدہ نہیں مل رہا میں نے یہی جملہ کل کی مجلس میں کہا تھا کہ وہ جملہ ایک اور حوالے سے آج کی مجلس میں بیان کرنا اور وہ یہ کہا تھا کہ تسبیح پڑھنے کا طریقہ بھی وہی ہونا چاہیے جو روزی کے لیے بھائی اسلام میں کئی عبادتیں ایسی جو کامن کئی مقاصد کے لیے ہو سکتی ہیں جب تک کہ آپ نیت نہیں کریں گے یہ طے نہیں پائے گا کہ کس کے لیے یہ عمل کس کے لیے میں نے مثال دی کہ زیارت وارثہ کی نماز اور فجر کی ادا نماز اور فجر کی قضا نماز تینوں کا طریقہ ایک آپ کھڑے ہوئے مصلی پر اور آپ نے دو رکعت نماز پڑھ دی کہ طے ہی نہیں کیا کہ کون سی نماز وہ کوئی نماز بھی نہیں بنی جب نماز آپ کو سوال دو رکعت سننا نماز کا مشرق ہے لیکن نہ وہ زیارت وارثہ کے قرار پائے گی نہ فجر کے قضا اس کی وجہ سے آپ کی ختم ہوگی نہ یہ فجر کی ادا مانی جائے گی آپ کو نیت کرنا پڑے گی کہ اس وقت میں یہ دو رکعت نماز کس لیے پڑھ رہا ہوں اور بات بہت کبھی نہ ہونے پر تسبیح زہرہ ہم اور آپ نماز کے بعد نماز کے تعقیبات کی نیت سے پڑھتے ہیں روزی کے لیے جو تسبیح زہرہ پڑھی جاتی ہے اس کا طریقہ الگ اس کا طریقہ یہ ہے کہ جب آپ اپنے روزی میں جا رہے ہیں تو گھر سے نکلتے وقت اگر پیدل جا رہے دروازے میں رک کے یہ تسبیح پڑھیں گے اور اگر سواری میں جا رہے ہیں تو گاڑی کو اسٹارٹ کرنے سے پہلے ڈرائیونگ سیٹ پر یا پیسنجر سیٹ پر بیٹھ کے آپ کی تسبیح پڑھیں گے تب وہ روزی کی تسبیح کہ جائے ورنہ تسبیح کا ثواب تو آپ کو ویسے ملے اسی طرح جناب نفسی سے خاتون کا نام زبان پہ آیا آقائے عبد الکریم حائری کا کتنا مشہور واقعہ میں واقعہ نہیں پڑھ رہا ہوں کیونکہ ٹائم میرے ہاتھ سے نکل رہا ہوں لیکن ہمارے آج کل یہ بات بہت مشہور ہے لیکن طریقہ آدھا کہ جو مشکل ترین کام پورا کروانا زیارت عاشورہ ہو زیارت عاشورہ ٹھیک ہے زیارت عاشورہ آدھی بھی پڑھیں گے تو آپ کو بینیفٹ ملے گا لیکن جو اصل زیارت عاشورہ کا طریقہ بخاری یہ نہیں ہے آغا عبد الکریم حائری نے اپنے استاد آغا بزرگ شیرازی کے مکان میں ان کی موجودگی میں اس زمانے کے دوسرے مرضی آغا افشارکی سے یہ جملہ سنا اور ہم تک پہنچا ہے معصوم ان کے روزے کی زیارت کیجیے ان کے سرانے کی جانب جو قبریں ان میں سب سے نمایاں قبر آغا عبد الکریم حائری کی جو استاد ہیں آغا بلپائیگانی کے جو استاد ہیں آغا خمینی کے جو استاد ہیں آغا شہاب الدین مرضی نجفی کے ایک عظیم شخصیت قم کا حوضہ جنہوں نے بنایا ہے آج سے 90 سال پہلے بلکہ 94 سال پہلے آقا عبد الحلیم کریم حائری کہتے مجھ سے کہا کہ زیارت عاشورہ کیوں نہ پڑھنا اس نیت کے ساتھ پڑھنا کہ میں جناب نرجس خاتون کی نیابت میں یہ زیارت پڑھ رہا ہوں اس سے ثواب ان کو ملے اور زیارت پڑھ کر امام زمانہ سے کہنا مولا میں نے آپ کی والدہ کی خدمت میں یہ 2 بار پیش کیا ہے آپ میری یہ پریشانی دور کر دیں ایک عام غیرت مند بیٹا اپنی ماں کا نام سن کے سڑک اٹھتا ہے یہ تو کائنات کا سب سے غیرت مند بیٹا ہے مرنر جسے خاتون کا نام لو اور پھر زیارت پڑھو دیکھو کہ کیسے پوچھے تمہاری آنکھوں کے سامنے ہوتے ہیں کیونکہ نرجس خاتون جن کو اللہ نے کائنات کا کتنا بڑا شرف دیا, اس زمانے کا امام ان کے بدن سے اس دنیا میں آیا, اور سب سے زیادہ نظر انداز بھی ہمارے یہاں انہی کو کیا گیا.
رحمتك يا أرحم الراحمين وصلى الله على